जिंदगी में चेंज आता है तो फिर उस वक्त खुद को संभालना भी मुश्किल होता है। बहुत सारे लोग हैं जो रमजान के बाद खुद को मैनेज नहीं कर पाते। मुझे ऐसे लगता है कि जैसे गाड़ी का बैलेंस होता है ना, व्हील्स को बैलेंस करते हैं, अलाइनमेंट बोलते हैं, एक भी टायर के अंदर हवा कम या ज्यादा हो तो गाड़ी सीधी नहीं चलती। तो रमजान के बाद दोबारा अपनी रूटीन पे आना और बैलेंस पे रहना, यही रमजान का तकवा है। तो मैं याद दहाने के लिए यहाँ ये बोल देती हूँ कि हम अपने सेट की अब इसके बाद की जो सूरतें हैं वो रमजान के बाद कर रहे हैं, यानी इतना हिस्सा हमने रमजान से पहले किया। बीच में मेरे लिए दौरे कुरान था और उस दौरे कुरान ने हमें अब क्या दिया, ये हमें अब सूरत नाहल से पता चलेगा। अपने जहन को चेक कीजिएगा, कितना उफक बुलंद हुआ है, कितना सीना खुला है और बंदगी का रंग कितना आया है। शुरू करते हैं। नहमतुहू व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, रब्बिश्रह ली सदरी व यस्सिर ली अमरी वाहलुल उक़दतम मिन लिसानी यफ़क़हू क़ौली, रब्बि यस्सिर व ला तुय्यसिर व तमिम बिल खैर। सबक नंबर 134, आयत नंबर 1 से 21 सूरत नहल, लेसन नंबर 134, आयत नंबर 1 to 21 सूरत नहल। ब्राह रास्त आयतों पर जाने से पहले थोड़ा सा हम सूरत को देखेंगे। सूरत का नाम सूरत नहल है, बहुत ही खूबसूरत सूरत है। सूरत का ये नाम जो है, सूरत ही के अंदर एक आयत जिसमें शहद की मक्खी का तस्करा है, उस पे कुरान पाक की एक थीम समझ आई रमजान के बाद। और वो क्या है कि वास्तव सिर्फ एक लफ्ज, जुमला नहीं, एक लफ्ज पूरी सूरत का थीम होता है। तो सूरत नाहल आयत 68 में वह अवहर रब्बुक इला नखल से ये लफ्ज है। देखने में ये शहद की मक्खी है, लेकिन देखा जाए तो ये इस पूरी कायनात का मिजाज है। और वो क्या? टीम वर्क। इस पूरी सूरत में से हम मेहनत का दर्स पाएंगे। अभी हमारे ऑनलाइन साथियों ने मेहनत और प्लानिंग पे एक छोटा सा क्लिप सुना, यहाँ वाले साथियों को आप ईमेल में भेज दीजिएगा, ये लोग भी सीख लें कि मेहनत करने वाले ही जीतते हैं। और आप सब भी अब अपने आप से पूछें कि क्या मेहनत से अभी तक जान छुड़ाती हूँ? छोटे छोटे उजर बहाने, या मेरे शरई उजर हैं कि कौन से हैं? बच्चे घर में हैं कि नहीं है, मियाँ घर पे हैं कि नहीं है, मेहमान आए हैं कि नहीं है, समर है कि विंटर है? ईमान वाले को इससे कोई फर्क नहीं पड़ता, वो अपने मामूल को चेंज करता है। हम इंशाल्लाह शहद की मक्खी से बहुत कुछ सीखेंगे इस सूरत की आयत नंबर 68 में। सूरत का एक और नाम भी है, सूरत नेम कहते हैं इसको, नेमतों वाली सूरत, क्योंकि इस सूरत में अल्लाह ताला ने हमें बहुत सारी नेमतों से मिलाया। शुरू में तस्कीर भी अय्या मिल्ला है, फिर तस्कीर बिल आला इल्ला है, यानी शुरू में डांट का अंदाज है थोड़ा सा, और फिर उसके फौरन ही बाद अल्लाह की नेमतों पे जिक्र है। सूरत हिजर से इसका बड़ा गहरा ताल्लुक है। अगर आप भूल नहीं चुके हैं तो सूरत हिजर की आखिरी आयतों में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को एक पैगाम दिया गया था, और वो क्या था कि ये नहीं मानते तो ना माने, इनके नसीब की बात है। हमें एक बात पता है कि वलकद नालमु अन्नक यदीक सदरुक बिमा यकूलून, बेशक हम जानते हैं कि आपका सीना घुटता है इनकी बातों से, यानी अल्लाह के नबी सल्लम को सताते थे, आपकी बात नहीं मानते थे, आप पे तकलीफें आती थी, तो अल्लाह कहते हैं हमें पता है आपका दिल घुटता है, आप फिक्र न कीजिए इनसे बेपरवाह होकर। फसब्बिह बिहम्दि रब्बिक वकुम मिनस साजिदीन, बस तस्बीह बयान कीजिए अपने रब की तारीफ के साथ और सजदा करने वालों में हो जाए, और वाबुद रब्बक हत्ता यातियकल यकीन, और अपने रब की इबादत कीजिए यहां तक कि आपको मौत आए। यानी आप अपना काम करें और हम क्या करेंगे? ऊपर आयत 95 में था, इन्ना कफ़ैना कल मुस्तफ़ज़ीन, इन्ना कफ़ैना कल मुस्तहज़ीन, हम आपको काफी हो जाएंगे मजाक उड़ाने वालों में। तो इस सूरत के आगाज में आप देखेंगे बगैर किसी तमहीद के, बगैर हरूफ मुकद्दात के, बगैर अल्लाह के या कुरान के या नबी के तस्करे के, एक डांट से शुरू होता है, था अम्रुल्लाह ही फला तस्ताजिलू। तो गोया कि आप कह सकते हैं कि जो सूरत हिजर का अहतमाम था वही सूरत नहल की इब्तिदा बन गई। सूरत नहल मक्की दौर की आखिरी सूरत है। آیت نمبر 41 میں ہجرت کا ذکر ہے. اس سے پتہ چلتا ہے کہ یہ سورت ان حالات میں پیش کی گئی کہ جب مکہ میں رہنے کے لیے حالات بالکل ناسازگار ہو چکے تھے, لوگ اللہ کے نبی کا جینا محال کیے ہوئے تھے, تو کہا نکل جائیے. والذین ہاجروا فی اللہ من بعد ما ظلموا, کہ کوئی بات نہیں, جب ایک جگہ راستے بند ہوتے ہیں تو پھر ہجرت کر لو. پھر اسی طرح اسی سورت کی آیت 106 سے پتہ چلتا ہے کہ من کفر باللہ من بعد ایمانہ, کہ جس کو ایمان لانے کے بعد پھر اتنا مجبور کر دیا جائے کہ اس کو کفر بھی کرنا پڑے, تو ظلم و شدت کی انتہا تھی. یہ سارے اشارے ہوتے ہیں کسی صورت کے کہ یہ صورت کس دور میں نازل ہوئی. پھر اسی طرح اس صورت کی آیت 112 سے 114 میں وَضَرَبَ اللَّهُ مَثَلًا قَرْيَةً, میں مکہ کے وہ حالات ہیں جن کو مدینہ ہجرت کرنے کے بعد مکہ والوں کو سامنا پڑا. یعنی اللہ کے نبی جب ہجرت کر کے تو مکہ میں ایک عہد آیا تھا, وہ بھی صورت میں. اس سے بھی پتہ چلتا ہے کہ یہ صورت مکی دور کی آخری صورت ہے. اور اسی طرح سے اس صورت میں ہمیں جو مزاج ملتا ہے وہ کیا ہے کہ شرک کی ہر ممکن قسم, کس طرح سے لوگ شرک کرتے ہیں. اور شرک ہوتا ہی تب ہے جب نعمتیں دینے والے کی ناقدری ہوتی ہے. توحید زندگی کا خوبصورت طریقہ ہے, اس کی بات ہے. پھر اسی طرح آپ دیکھیے کہ اللہ کے نبی کی مخالفت اور آپ کے اوپر اللہ تعالیٰ کی طرف سے تسلیاں اور دلاسے اس صورت میں ملیں گے. ایک اور چیز آپ اس صورت میں بہت ہی کثرت سے دیکھیں گے, وہ کیا ہے, آیات کونیہ. آیات کونیہ کون سی ہوتی ہیں؟ کائنات میں پھیلی ہوئی نشانیاں, سائنز آف دی یونیورس. آپ کو بعض اوقات ایسا لگے گا کہ آپ ایک ٹرین میں بیٹھے ہوئے ہیں اور آپ کی ونڈو سے سین بدلتے جا رہے ہیں, تو کہہ سکتے ہیں کہ آفاق اور انفس کے آثار اس صورت میں ہمیں دکھیں گے. اور دکھائی جا رہی ہے کائنات کے شرک چھوڑ کر اتنی بڑی ذات کو مان جاؤ. پھر اسی طرح کچھ آیتوں میں ہمیں باطل پر ان کے اصرار کی بھی نشانیاں ملیں گی کہ کیسے لوگ بار بار غلط کام کرتے ہیں, اس کے برے نتائج بھی بھگتتے ہیں, پھر وہیں کرنے لگتے ہیں. اور اس کے بعد نبی صلی اللہ علیہ وسلم کو وہ اعلیٰ اخلاق سکھایا گیا اس صورت میں کہ جو برے سے برے ماحول کو بھی خوشگوار کر دیتا ہے, کہ آپ بس اپنے کام کرتے رہے اور پھر آخر میں پھر ڈھارس اور تسلیاں شروع کریں گے. اور ساتھ ہی ساتھ اللہ تعالیٰ سے مدد مانگیں گے کہ ہمارا فہم کھول دے, ہمارے دلوں کو کھول دے. یہاں سے اور ان صورتوں میں پہلی صورت نحل تھوڑی سی اچھوتی ہے, لیکن اس کے بعد اگلی دو صورتیں صورت بنی اسرائیل اور صورت الکہف, ان دونوں کا مزاج بھی ملتا ہے. اور آپ دیکھ سکتے ہیں کہ قرآن پاک کی صورتوں کے اندر یہ سب کچھ ہمیں سمجھنے کے بعد بہت بات کو سمجھنا آسان ہو جاتا ہے. یہ صورت جو ہے, یہ آپ اگر اس کے حافظ ہوں گے نا, اگر آپ اگر اللہ کبھی آپ کو حفظ کی توفیق دے جو حفاظ ہیں, تو صورت الانعام, صورت روم اور صورت نحل میں غلطی بڑی لگتی ہے. یعنی آیتوں کا جو انداز ہے, جو حسن ہے, اس میں کافی زیادہ مماثلت ہے. شروع کریں گے. بسم اللہ الرحمن الرحیم. اتا امر اللہ فلا تستعجلوا سبحانہ وتعالی ما یشرکون. اللہ کا حکم آن پہنچا, بس تم جلدی مت مچاؤ. کون سا حکم آیا, کیسے آیا, کا اس کو سمجھنے کے لیے یہ سمجھ لو کہ سبحانہ وتعالی اما یشرکون, وہ پاک اور بلند و بالا ہے اس شرک سے جو یہ لوگ کرتے ہیں. یہاں لفظ دیکھیے, اتا امر اللہ, ماضی کا صیغہ ہے اتا, مضارع میں ہوتا ہے یاتی, آ گیا اللہ کا حکم. تو یہ کون سا حکم تھا, اس کے بارے میں تین مختلف تفاسیر ہمیں ملتی ہیں. نمبر ایک, اس سے مراد ہے مشرکین پر عذاب کا فیصلہ آ گیا. اصل میں اشارہ ہے بدر کی طرف, کیونکہ ہجرت مدینہ کے ساتھ ہی اگلے سال میں ایک ایسی جنگ ہوئی کہ جس نے مکہ والوں کا سارا زور توڑ دیا. دوسرا اس سے مراد ہے قیامت کا فیصلہ. تینوں کا الگ الگ دیکھ لیں گے, لیکن اکٹھا لکھ لیں گے تو آپ کو فائدہ ہوگا. قیامت کا فیصلہ, کیونکہ قیامت قریب ہے اور تم جتنی مرضی جلدی مچاؤ قیامت آنے والی ہے. تیسرا اس سے مراد ہے ہجرت کا فیصلہ. اس میں مسلمانوں کو اتنا ریئیکشن تھا کہ لوگ سوچتے تھے کہ اللہ کے نبی جو کام کرتے ہیں یہ بالکل صحیح نہیں کر رہے, یا اپنی طرف سے رسول بن کر بیٹھ گئے نعوذ باللہ. تو اللہ تعالیٰ کہتے ہیں ایسے لوگوں کو بتا دو کہ عطا امر اللہ, اللہ کا حکم آ گیا. جب ہم نے اپنا رسول بھیج دیا, کلام نازل کر دیا, तो बस अब फैसला भी तो आ ही खड़ा है। देखिए जब इम्तिहान हो रहा होता है ना, तो उस इम्तिहान के दौरान जितने मर्जी कोई सवाल हल कर ले, जो ही वो इम्तिहान खत्म होता है तो उसके बाद तो रिजल्ट निकलता है ना। अल्लाह ताला ने मक्का वालों के पास अपना प्यारा रसूल भेजा था, और अल्लाह सुबहाना ताला की नेमत जो है, अल्लाह ताला की जात जो है, वो रसूल को बहुत बड़ी नेमत कहती है। मक्का वालों ने इस नेमत की नाकदरी की, और हकीकत है कि लोग नेमतों की बहुत नाकदरी करते हैं। आप कहते हैं आप नेमत की बात करते हैं और नाकदरी की बात करते हैं, तो जी बिल्कुल ऐसा ही है। हमने पीछे तीन सूरतें पढ़ी हैं, सूरत हिजर, सूरत इब्राहिम और उससे पीछे की सूरतें। अगर आप इन तीनों को जमा करें ना, तो सूरत इब्राहिम में कुरान को नेमत कहा गया, पहली आयतों में पता चला। सूरत हिजर में मादी नेमतों का बहुत जिक्र था, वो कौमें जो बड़ी बड़ी ऊंची कौमें थी उनका तस्करा किया गया। अब यहां उन नेमतों पर शुक्र ना करने के सीक्वेंसेस हैं, तीनों सूरतें, यानी इब्राहिम, सूरह हिजर और सूरत अन्नहल। अल्लाह ताला नबी सल्लल्लाहु अलैहि वसल्लम के नाते से मक्का वालों को जो नेमत दे चुका था, लोगों ने जब उसका इनकार किया, तो अल्लाह ताला कहते हैं कि अब तुम्हारी पकड़ हुई के हुई। देखिए ये बिल्कुल ऐसे है कि आप अपने बच्चे को नेमते लेके देते हैं, चीजें लेके देते हैं, जो वो मांगते हैं उसको देते हैं, लेकिन जब बच्चा किताबों को पढ़ता ही कोई नहीं, खोलता ही कोई नहीं, तो फिर आप क्या कहते हैं, आ गई तुम्हारी शामत, कहते हैं ना अपने, अब लेती हूँ तुम्हारी शामत, अब पकड़ती हूँ तुमको। बिल्कुल यही अंदाज है, बस आ गया है वो वक्त, या आया हुआ था, अब उसको नाफिज करने का वक्त आ गया है। और अरबी जुबान में माजी के सीगों में आने वाले वक्त को पेश करें तो ये वही है जैसे इंग्लिश में हम कहते हैं डन डन डन, सौदा करते हुए कहते हैं हो गया हो गया हो गया, बस आगे ना बोलना। तो गोया कि शिद्दत का अंदाज है कि तुम समझते हो ये सिर्फ धमकी है, लेकिन हकीकत है कि ये फैसले आने वाले हैं। और हकीकत है कि हिजरत का सफर, असल में मक्का वालों ने तो सोचा था उनकी जान छुट गई, तो हमारी जान छुटी इनसे, लेकिन ये उनके लिए, वो कहते हैं ना कि द लास्ट नेल इन दी कफन था। उन्होंने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को खुद से दूर करके अपनी तबाही का फैसला किया था। जब किसी जगह कोई नबी आए और कौम उसको ना माने, तो कौम का नसीब अजाब होता है। पीछे कौमों के किस्सों में पढ़ चुके, मक्का वालों के साथ अंदाज थोड़ा मुख्तलिफ था, पीछे भी बात हुई इस पे। तो लिहाजा अब नबी के मक्का को छोड़कर जाने को मक्का वालों की पकड़ कहना अतामरुल्लाह है। बस अब तुम देखो किस दिन तुम पे अजाब आता है, वो कौन सी सुबह है जो तुम पे अजाब का कूड़ा बरसाती है, या वो कौन सी दोपहर है, या वो कौन सी शाम है, ये तो होगा ही होगा। और सिर्फ 8 से 10 साल के अंदर दुनिया ने देखा कि सिर्फ मक्का नहीं, पूरी सरजमीन ने अरब से कुफर और शिर्क की जड़ें उखेड़ कर फेंक दी। तो अल्लाह ताला कहता है कि इनको बता दो ये सिर्फ डरावे नहीं। और अगर आप इसको क्यामत के रंग में लीजिए, तो कुरान में कई जगह आते हैं, सूरत मारिज में आप पढ़ते हो 29वें पारे में, इन्नहुम यरौनहु बईदा व नराहु करीबा, ये लोग क्यामत को दूर समझते हैं, हम तो इसको बहुत करीब देख रहे हैं। सूरत अल अराफ में पीछे हम पढ़ चुके कि जमीन और आसमान क्यामत के आने के जिक्र से ही बोझल है। सूरत मोहम्मद में आता है कि क्यामत आने वाली है, हालांकि उसकी निशानियां तो आ ही चुकी हैं। अल्लाह के नबी सल्लम ने फरमाया, बुइस्तु अना व क्यामत, मैं और कियामत मबूस किए गए कहातैन, इस तरह आपने अपनी उंगलियां दिखाई कहातैन, जैसे ये दो उंगलियां। बास कहते हैं कि इन दो उंगलियों के बीच में कोई तीसरी चीज नहीं, यानी नबी सल्लम का दुनिया में आना कियामत की अलामत है, क्योंकि आपके बाद अब कोई नबी नहीं आना था, तो अब कियामत आएगी। और कुछ कहते हैं कहातैन में ये लंबी और छोटी उंगली का इतना सा फर्क है, यानी नबी सल्लम के आने के बाद अब दुनिया में बस इतना सा वक्त रह गया है कि जिसके बाद लोगों को जाना है। और हर एक इसको अगर अपने ऊपर लेकर सोचे, तो कहते हैं ना कि ना जा उसकी ढील पे, बेजा है पकड़ उसकी। जब हमारी जिंदगी में कोई मुश्किल नहीं आती, तो हम सोचते हैं कि हम अल्लाह ताला की पकड़ से दूर हो गए, तो फरमाया वो तो आने ही वाला है, आएगी और तुम देखोगे। सूरह अल अहज़ाब आयत 63 में भी आता है, वमा युदरीक लअल्ल साअत करीब, तुम्हें क्या पता है क़यामत इतनी करीब हो। सूरह स्वाद आयत 16 में आता है कि उन्होंने पूछा क्यामत कब आएगी, तो बता दो क्यामत करीब है। सूरत नजम आयत 57 में भी यही मजमून है, सूरत अनकबूत आयत 54 में भी यही है। तो सारी बातों को छोड़ो, अल्लाह के नबी से जब एक शख्स ने आके पूछा कि अल्लाह के नबी क्यामत कब आएगी, तो आपने फरमाया कि साथी ये बता कि तूने कयामत के लिए तैयार क्या किया है। तो मेरे और आपके लिए इसमें जो अमल का नुक्ता है वो है फला तस्ताजिलु, जल्दी ना मचाओ, ये बताओ कि तुमने उसके लिए तैयार क्या किया है। आप देखिए कि जिसको काम करना होता है ना, वो बार बार ये नहीं पूछता वक्त कितना रह गया, मेहमान अब कितनी दूर है, वो क्या, वो कहता है मैं काम करता जाऊं, मुझे क्या, बस मेरा काम पूरा हो जाए, वो आ जाएंगे तो आ जाएंगे, नहींगे तो नहीं आएंगे। और फितरत का असूल है कि कुछ चीजें वक्त लेती हैं, कुछ दालों के गलने में वक्त लगता है। ठीक है आज दुनिया में क्विक सेट का रिवाज है, आप प्रेशर कुकर में 15 मिनट में वो खाना बना लेते हैं जो 2 घंटे में नहीं बनता था, लेकिन आप देखिए बच्चा माँ के पेट में 9 माह रहेगा। आज साइंस ने इतनी तरक्की कर ली, शायद आने वाले दौर में कोई इस तरह की जेनेटिक चेंजेस कर लें तो ये इनकी मर्जी है, लेकिन होगा नहीं कि बच्चा माँ के पेट में सिर्फ 2 महीने में फटाफट ग्रो अप होके तैयार हो जाए। कोई ऐसे माँ को वाइटमिन्स खिलाएं कि बच्चा रात दिन में बढ़े और आ जाए, होगा नहीं है, क्योंकि कुरान में कह दिया ना, सूरत लुकमान में आप पढ़ेंगे कि माँ के पेट में रहने और दूध पिलाने की मुद्दत 30 महीने है, 6 महीने से पहले बच्चा दुनिया में आए तो बचता ही नहीं है, इल्ला माशाल्लाह। लेकिन चेंजेस हो रही है, कुछ ना कुछ इधर उधर की खराबियां तो लोग करेंगे, करना चाहते हैं, लोगों का तो शौक ही है, अल्लाह की नहीं मानते, अल्लाह से मनवाना चाहते हैं कि ये 9 माह की कौन प्रेगनेंसी सहे, 2-3 महीने में इसको पूरा करें, और ये कुछ होगा वक्त के साथ। माँ के बच्चे के जिस्म से रहम के जज्बे तो अब निकालते ही जा रहे हैं, माँ को दर्द से तो महरूम करते ही जा रहे हैं लोग, तो अल्लाह ताला कहते हैं कि जल्दी ना मचाओ। हम सब अपनी जिंदगी में गौर करें, बस वह हालात नासाजगार होते हैं और हम जल्दी मचा के उसको अबतर कर लेते हैं, हाँफते हैं, कांपते हैं, कब होगा, हाय क्या होगा, हाय हाय। मिसाल देती हूँ आपको कि अगर यहाँ गर्मी होती और एसी ना होता और यहाँ बिजली भी ना होती, तो हम क्या, हाय गर्मी, हाय गर्मी, कोई पंखा चलता, कोई कुछ करता, तो क्या कहा जाएगा, अता अम्रुल्लाह ही फला तस्ताजिलू, आ जाएगी बिजली, अपने वक्त पे जल्दी क्यों करते हो। तो अपने लिए जिंदगी का एक असूल बनाए और खुद को अब चेक करें। अब आपका मुहासमा बड़ा सख्त होगा अपने लिए, रमजान भी गुजर गया, क्या मेरी तबीयत में ठहराव आया, हॉल ना कम हुआ, घबराहट कम हुई, पैनिक अटैक कम हुए, बहुत परेशान हूं, घबरा रही हूं, गुस्से में हूं, ये सब कुछ कम हुआ। अगर कम हुआ तो सुभान हुआ तआला अम्मा युश्रिकून, अल्लाह से दुआ करते हैं कि वो हमारे अंदर हिल्म ले आए, इल्म के साथ। फिर उसके बाद अल्लाह ताला अब इन लोगों को बताते हैं कि देखो तुम तो शिर्क करते हो, हालांकि उसने इस नबी को क्यों बनाया। एक तो मक्का वालों का एतराज ये था ना कि क्यामत नहीं आनी, ये अल्लाह का नबी क्यों खुद से अपनी बातें करता है, यानी अल्लाह को नहीं मानते थे, क्यामत को नहीं मानते थे। अब दूसरा उनका मसला क्या था कि नबी को नबी नहीं मानते थे, तो उसका जवाब आयत नंबर 2 में दिया जा रहा है, युनस्सिलुल मलाइकता बिर्रूहि मिन अम्रिही अला मन यशाउ मिन इबादिही, वो इस रूह को अपने जिस बंदे पर चाहता है अपने हुक्म से मलाइका के जरिए नाजिल करता है या नाजिल फरमाता है। किस हिदायत के साथ, अनंसिरु अन्नहु ला इलाहा इल्ला अना फत्तकून, इस हिदायत के साथ लोगों को आगाह कर दो कि मेरे सिवा तुम्हारा कोई माबूद नहीं, लिहाजा फत्तकूनी, बस मुझ ही से डरो। ये आयत नबी सल्लम की रिसालत की दलील है। कहते थे कि आखिर इस शख्स को नबी क्यों बनाया गया, अगर किसी को नबी बनना भी था तो मक्का का कोई शख्स बड़ा होता, कोई वलीद बिन मुगीरा होता, कोई ताइफ का कोई अमीर शख्स होता, इस गरीब शख्स को अल्लाह ने क्यों बना दिया। तो अल्लाह कहते ये मेरी मर्जी, अल्लाह अपने काम खुद जानता है, तुमसे मशवरा लेने की उसको जरूरत नहीं है, उसको पता है कौन मेरे काम करने के काबिल है, कौन इस रास्ते की सौगते बर्दाश्त कर सकता है और कौन हर वक्त शिकवों का शिकार और गिले गुजारियों का शिकार रहेगा। तो अल्लाह ताला कह रहे हैं कि तुम्हें इस पे एतराज की कोई जरूरत नहीं, ये मेरा नबी है, मैंने इसको पेश करना है। ये तो था इस आयत का थीम। अब देखिए यहाँ लफ्ज देखिएगा जो बहुत ही खूबसूरत है, और वो क्या है, युनज़्ज़िलुल मलाइकता, वो फरिश्तों को भेजता है, फिर रूह, लफ्ज रूह पे बात करेंगे जो इस आयत की थीम है। यहाँ रूह से क्या मुराद है, तो रूह यहाँ वही के मानों में आई है। पिछली सूरत अल अनाम में भी हमने यही मफ़हूम पढ़ा था कि अल्लाह आलम हई सुजा जला रिसालता, अल्लाह को पता अपनी रिसालत का काम किससे ले। ठीक है, सूरत मोमिनून में हम आगे जाके पढ़ेंगे युल्की रूह, अल्लाह जिस पे अपनी रूह डाल देता है। तो रूह से मुराद यहाँ कुरान है, जिस्म की जिंदगी रूह से है ना, इसी तरह रूह की जिंदगी कुरान से है। आप कह लें कि कुरान और हमारी रूह हम वतन हैं, परदेश में एक दूसरे को देखकर जैसे खुश होते हैं ना एक देश के लोग, यही खुशी हमारी रूह को कुरान को सुनकर और कुरान को पढ़कर होती है। लेकिन वो लोग जिन्होंने अपनी रूहों को फ्लूट कर दिया गुनाहों से नाफरमानियों से, उनका दिल इस रूह की महफिल में नहीं लगता। तो कुरान पाक में तीन तरह रूह का लफ्ज आता है। नंबर एक वही के मानों में जो यहां मानी है, और यही मानी हमें सूरत शूरा में भी मिलेगा इंशाअल्लाह ताला, कि वहां भी यही लफ्ज इस्तेमाल करके बता दिया गया कि अल्लाह ताला ने इस कुरान को इंसानियत की रूह बना दिया। और जब तक कुरान है ना, इंसानियत मौजूद है। याद रखिए, जिस दिन कुरान उठा लिया जाएगा उसके बाद कयामत आने के लिए लोग इंतजार नहीं करेंगे, बल्कि फौरन ही उसके बाद कयामत आने लगेगी। फिर इसी के बाद आप देखिए कि रूह के लफ्ज को अगर आप समझें, तो जब कुरान के अंदर से भी उसकी रूह नहीं रहती, बड़े गौर से सुनने की बात है। कुरान क्या है? रूह। कुरान रूह है ना, समझ गया ना ये बात? जैसे जिस्म में रूह आती है तो जिंदगी आती है, रूह चली जाती है तो खत्म। इसी तरह जिंदगी में कुरान आता है तो जिंदगी महसूस होती है, लाइवलीनेस फील होता है, फ्रेशनेस फील होती है। लेकिन जब कुरान नहीं होता तो मुर्दा, काफरों के जिस्म के मुर्दा लाशें, वो तो दुनिया में सिर्फ अपनी लाशों को घसीट रहे हैं। अब ये बात भी आ गई, कुरान भी आ गया। अब अगला दर्जा देखिए, फिर दोहराती हूं, जिस्म में रूह कुरान है। कुरान आया तो रूह जिस्म में जान आ गई, जान में जान आ गई, लेकिन कुरान की रूह क्या है? वो उसका फहम और तदब्बुर है। बहुत सारे लोग कहते हैं कि जी लफ्जी तर्जुमा, और उसको पढ़ लिया, उसको समझ लिया तो बस फायदा हो जाएगा, बहुत होगा। यानी बास दफा कुरान पढ़ते पढ़ते इंसान टेस्टों और असाइनमेंट्स से इतना घबरा जाता है कि वो इसी को कुरान की रूह समझता है। तो याद रखिए, आप सारे तर्जुमे याद कर लें, सारी असाइनमेंट्स तय कर लें, सारी फिक्की बातें पढ़ लें, लेकिन अगर इस कुरान को पढ़ने के बाद आपके अंदर रूहानियत नहीं आई, तब्दीली नहीं आई, अपने आप को बदलने का ख्याल नहीं आ रहा, तो याद रखिए आपने कुरान की रूह को नहीं पाया। आज कुरान को इंटेलेक्चुअल किस्म की किताब तो बना के पेश कर दिया जाता है, लेकिन इसको पढ़ने के बाद वो नहीं आता कि फत्तकुनी, अल्लाह का डर। कुरान पढ़ने का, चाहे आप दौरे कुरान कर रहे हैं, चाहे आप सुहेलुल जन्ना कोर्स करें, चाहे नूरुल्ला नूर कोर्स करें, याद रखिए कुरान पढ़ने की जो रूह है ना, वो तब्दीली है, तकवा है। अल्लाह मुझे देख रहा है, अल्लाह का डर पैदा हो जाए, ये मकसद है जिसके लिए नबी आए, इसके लिए अल्लाह ताला ने इतनी कोशिशें की। और यही सब कुछ आज मुझे और आपको खुद से पूछना है। बहुत सारे लोग कहेंगे मुतमईन है जी, रमजान में दौरे कुरान पढ़ तो लिया, पता तो चल गया कुरान में क्या है, तो ठीक, इंफॉर्मेशन तो आ गई, खत्म। तो फिर आपको तो मुझे सबको पता है कि आमों का टेस्ट क्या होता है, फिर क्यों हर समर में आमों का इंतजार करते हैं? हम सबको पता है रोटी का जायका क्या, चावल कैसे होते हैं, गोश्त का क्या टेस्ट है, क्यों खाते हैं बार बार? कमजोरी दूर करने के लिए खाते हैं ना। इसी तरह भूख मिटाने के लिए जैसे खाना खाया जाता है, इस तरह कुरान का ये बार बार का पढ़ना और सफर हमारे जिस्म के अंदर ताकत लेके आता है। तो मैं और कुरान को जस्ट कुरान बाय कुरान नहीं, बल्कि कुरान बराए रूह, कुरान बराए खुराक पढ़ेंगे, इस तरह से इसको अपनी जिंदगी में लेंगे। और आप देखेंगे कि ला इलाहा इल्लल्लाह से दावत शुरू होती है नबियों की, तौहीद और तकमील, फत्तकूनी, तकवा। बात समझ आ रही है? यानी कुरान का मिजाज क्या है कि लोगों को सबसे पहले अल्लाह का एक होना समझ आ जाए, उसकी कुदरत, अन्नहु ला इलाहा इल्ला अना, और ये सब कुछ करने के बाद जो अमली रूप हो उनकी जिंदगी का, फत्तकूनी, वो तकवा जो उनके हाथ रोक दे, उनकी जुबान रोक दे, उनकी निगाहें झुक जाएं हराम से, उनके कानों में उंगलियां डल जाएं हराम से, ये दो काम आप कर अगर हो गए तो मुबारक है आपको। आधे कोर्स के साथ साथ आपके अंदर असल रूह आ गई है, अल्लाह की जात, अल्लाह की रहमत है कि उसने ये कुरान हमें दिया, इसलिए फरमाया कि तुम इसके अंदर अपने आप को लो। और अल्लाह की जात को अगर आप सामने रखेंगे ना, तो याद रखिए कि आपको हर सवाल का जवाब इससे मिलेगा। और अगर आपने सिर्फ इसको बहसों के लिए रखा ना, तो आप छोटी छोटी बातों के बाद उलझते ही रह जाएंगे। तो सारी बात का खुलासा फिर क्या है कि अन्नहु ला इलाहा इल्ला अना, ये आगाज़े दावत है, और फत्तकूनी इंतहाए दावत है। मैं और आप अपने आप से पूछ के आगे चलते हैं कि क्या वाकई दिल बदल गया, वाकई जिंदगी से वो शिर्क निकल गया। देखिए ये ना नजर आने वाला शिर्क है, कल के दौर के शिर्क तो बुत थे ना, आज के दौर का शिर्क क्या है? इकोनॉमी। और आज के दौर का शिर्क मटीरियलिज्म है और लग्जरियस लाइफ है और असुदगी है, जिस्म और राह जिस्म के राहत के निजाम है। जब तौहीद अंदर आती है ना तो अमन आ जाता है। आप ये सोचते हैं कि मक्का वाले बुतों को पूछते थे? वो बुतों को नहीं पूछते थे, बुत उनकी इकोनॉमी थी। आप पता है कि मक्का वालों का मिजाज क्या था? हर कुछ अरसे के बाद बुत का एक नया मॉडल पेश करते थे, सजाते हैं संवारते कुछ करते हैं, फिर लोग बाजारों में जाते हैं, फिर वो बुत खरीदते, कहते ये अच्छा आया खरीद लेते हैं, अब उसको लेके आते हैं। अब जो भी है 100-200 का जो भी उस दौर की करेंसी थी लेके आते, घर रखते। जो ही वो बुत घर में रखा, घर में खैर आ गई, बेटा हो गया, फसल अच्छी आ गई, जॉब हो गई, कहते थे ये भगवान है। अब वो भगवान है ना, खुद भी लेते तो फिर अपने दोस्तों को साथियों को कहते तुम भी लेना, फलां दुकान से लेके आई थी, उसके बाद दौलत आ गई, लक्ष्मी आ गई, ये हो गई। क्या हुआ? अब वो जो बुत बेच रहा उसकी दुकान चली ना, फायदा किसका हुआ? दुकानदार का। ये उनकी इनकम थी, माल था। अच्छा अब एक सूरत तो ये हो गई, दूसरी सूरत क्या होती थी? अब आप सोचते हैं कि वो ये तो बहुत फायदे का सौदा हुआ कि वर्ड बाय माउथ बुतों की एडवर्टाइजमेंट हो गई, और आज भी ऐसा होता है। खैर उसके बाद दूसरा क्या सूरत होती थी कि घर में बुत लाए, कोई भी अपने घर में भगवान रखा, उसके आती मुसीबतें शुरू हो गई। जब मुसीबतें शुरू हुई, तकलीफें आई, तो कहते थे ये हमारे लिए शुभ है। शुभ का ऑपोजिट क्या होता है? मनुस है, अशुभ है। कहते थे ये हमारे हक में अच्छा नहीं है। अब उसको उतार के फेंकते बिन में, तो जब उसको फेंकते तो क्या करते? नया बुत खरीदने जाते, तो फायदा किसका था? दुकानदार का फायदा था। ये था उनका शिर्क। आज भी यही है, ये मदर डे आ गया, ये फादर डे आ गया, ये क्रिसमस के गिफ्ट खरीदो, ये ईस्टर के खरीदो, ये गर्मी के खरीदो, ये सर्दी के खरीदो, ये सेल के खरीदो। यानी याद रखिए, शिर्क सबसे ज्यादा इकोनॉमिकली लोगों को मुतासिर करता है। इकोनॉमी से जुड़ी हुई चीजें हैं। आज के बुत पत्थर के ना भी हो लेकिन कागज के नोट तो दिखते हैं। तो जब ये बुत होते हैं ना, तो फिर अल्लाह बड़ा नहीं होता। अल्लाह की जात इस तरह की है कि जो हकीकत में ये काम लेके इंसान को पीछे करती है। तो हम अल्लाह ताला से दुआ करते हैं कि मैं हर तरह के जाहरी और बातनी शिर्क से बेनियाज कर दे। आखिरी बात इस आयत की, फिर आगे चलेंगे। उस पर बात हमारी सूरत अल अराफ में बहुत डिटेल से हुई थी कि यहाँ चूं के बात हुई है अल्लाह ताला के रूह को पैदा करने की, बिरूह मिन अम्रिही, अल्लाह ने वही के लिए चुना था। तो वही बात हो गई आलम खल्क और आलम अमर की। अल्लाह की जात इस कायनात के जो काम करते हैं ना, ये दो मुख्तलिफ अंदाज से करते हैं। इन आयतों में भी उसकी तरफ इशारा है। इन्नम अमरुहु इज़ा अरादा शैयन अन यकूल लहू कुन फयकून, सूरह यासीन में आता है कि जब अल्लाह ताला कुन कहते हैं तो उसके अमर की काम हो जाता है। अमर कुन से होता है, लेकिन जो खल्क है ना उसमें तदरीज है। ना समझ आए तो छोड़ दीजिए, अगली आयत पे चलते हैं। आयत नंबर 3, खलक समावाती वल अर्द बिल हक। अब पीछे उनके शिर्क की बात थी ना, तो अब अल्लाह की कायनात की निशानियां दिखाकर अल्लाह तला की बड़ाई दिखाई जा रही है कि खलक समावाती वल अर्द बिल हक ताला अम्मा युश्रिकून। वो बहुत बुलंद और बरतर है, वो बहुत बुलंद है उस शिर्क से जो वो करते हैं। बात समझ आ गई? पीछे क्या था? अमर, यहाँ खल्क है। पता क्या चला कि अला लहुल खल्कु लहुल अमर। हर तरह के काम अल्लाह ही करता है। सारी दुनिया एक ही जात ने पैदा की और अब वही जात उसके निजाम को चला रहा है, ये मतलब है। ये कहते थे कि अल्लाह ने बना तो दी कायनात खुद, लेकिन अब उसके इंतजाम में बुजुर्ग शामिल है, बड़े बड़े सेंट्स और जो हमारे बड़े बड़े बुजुर्ग हैं वो अल्लाह की नौजबिला मदद करते हैं इस कायनात को चलाने में। तो सूरत बकरा आयतुल कुर्सी में तो कह दिया कि अलबला यऊदुहु हिफ्ज़ुहुमा, जो बना सकता है क्या उसको हिफाजत करनी मुश्किल है? लेकिन ये घर किसी ने खुद बिल्ड कर दिया, ये पूरी इमारत बना दी, तो बाद में इसको साफ रखना और इसकी मेंटेनेंस और कहीं कट लग गया तो उसको ठीक करना कोई मुश्किल होगा उसके लिए? तो अल्लाह के लिए ना बनाना मुश्किल है, ना अल्लाह के लिए चलाना मुश्किल है। ऊपर से नीचे तक की हर चीज उसकी है। और याद रखिए, एक के हाथ में है ना तो ठीक चल रहा है। कायनात की जो वहदत है ना, वो अल्लाह के एक होने में। देखिए, जब मुख्तलिफ लोग किसी चीज़ों को इंस्ट्रक्शंस देते हैं तो वो चीज़ें कैसी हो जाती हैं, आप सब इसको अंदाज़ा लगा सकते हैं। एक दिन ज़रा अपने घर में दो लोगों को, दोनों बच्चों को बड़ा बना दें कि बेटा आज तुम दोनों मिलके किचन का निज़ाम चलाओ, तो आप देखेंगे एंड पे वो दोनों बहनें या बहन भाई लड़ रहे होंगे, और आप कहेंगे तुम दोनों पीछे हो जाओ मैं खुद कर लूंगी। दो बच्चों को ही कहते हैं ना बेटा पानी लाओ, तो देखिए फ्रिज तक जाने तक लड़ रहे होंगे, वो कहेगा मैंने लाना है, वो कहेगा मैंने लाना है। तो हीत में हुर्रियत है, एक रब का बन जाओ तुम्हारी जिंदगी में अमन और चैन आएगा। ये जो हमारी जिंदगी का तलछट है ना, टेढ़ापन है, गड़बड़ है, इस क्लासरूम के माहौल और घर के माहौल, रमजान और गैर रमजान में जो फर्क है ना, वो इस तजाद का नतीजा है। आज भी आप में से वो साथी जिनकी जिंदगी फितरत पे है, तो उनके रमजान और गैर रमजान में कोई फर्क नहीं है, और उनके कुरान की क्लास में बैठने के माहौल और वहां की सुनी हुई बातों और उसको अपनी जिंदगी में अप्लाई करने में फर्क नहीं है, तो करें क्या? इसका तोड़ ये है कि हम अपने आप को फितरत से सिंक्रनाइज करें, ना कि हम दो मुख्तलिफ गर्म और ठंडों को मिलाने की कोशिशों में अपने आप को पीछे कर दें। फिर आगे तदरीज के मराहिल बताए गए कैसे तख्लीक हुई। आयत नंबर 4, खलकल इंसान मिन नुतफा, उसने पैदा किया इंसान को नुतफे से, नुतफा, अल्लाह अकबर, पानी की बूंद से बूंद जब मिलती है, जायगोट के मानों में माँ और बाप के मिलाप से जो चीज बनी उसको यहां नुतफा कहा, फीटस कहने आज के दौर में। फइजा हुआ खसीम मुबीन, फिर यकायक वो झगड़ालू हो गया, यानी दुनिया में आने से पहले क्या था? एक पानी की बूंद, ना था ना हो सकता था, अल्लाह ना बनाता तो रहता भी ना, लेकिन दुनिया में आते ही उसी रब के मामले में झगड़े करने लगता है। और इंसान का झगड़ा क्या होता है कि मैं बहुत बड़ी चीज हूं, मैं खुद अपने काम कर सकता हूं। अल्लाह सुबहान तआला कहते हैं कि ये इंसान किस तरह झगड़ालू बनता है, आप देखिए बच्चे की जब जुबान खुलती है तो झगड़े, बच्चा बोलता नहीं है तो मां से झगड़ा, दूध पीने पे झगड़ा, वो चिड़ावा नहीं है वो झगड़ालू है। छोटा बच्चा मां से जिदें शुरू हो जाता है, पहले तो दुनिया में आने के वक्त ही झगड़ा शुरू है, ये जो रोता हुआ बच्चा दुनिया में आता है, फैजा हुआ खसीम मुबीन, फिर इशारों से रोता है, फिर चीख के रोता है, पेट में दर्द है तो झगड़ा, जिद है, दूध नहीं पीना मां का तो नहीं पीना, नहीं नहाना तो नहीं नहाना, आप कहते हैं बिला वजह रो रहा है, लेकिन असल में इंसान की हकीकत बताई गई कि इंसान झगड़ता है। और जब जुबान आती है तो फिर घर की लड़ाइयां देखा करें, एक से दूसरा बच्चा आता है तो झगड़े शुरू। अल्लाह ताला कहता है इंसान को पता है कुछ नहीं, लेकिन अपनी सोच से कुछ सोचता है और फिर उस पर अकली और नकली दलीलें देता है, और अल्लाह ने बोलने की जो नेमत दे दी उस नेमत का मिस यूज के फिर अल्लाह को भी देर सामने नहीं लाता। सूरत यासीन में हम पढ़ेंगे एक शख्स जो अल्लाह को नहीं मानता था, नबी सल्लम के पास आया और एक पुरानी सी हड्डी उठाई, कब्रिस्तान से गुजर रहा था, वहां कोई पुरानी हड्डी थी, बिल्कुल पुरानी हो चुकी थी, उसको उठा लाया और आके रमीम, कौन जिंदा करेगा इस हड्डी को जबकि ये पुरानी हो चुकी? तो उस पर अल्लाह ताला ने फिर अगली आयत में जवाब दिया था, कुल युहयी अल्लज़ी अंशअहा अव्वल मर्रा, इसको वही जिंदा करेगा जो पहली दफा है। तो उस झगड़े की तरफ इशारा आता है कि इंसान कितना झगड़ालू है। आज के दौर के इंसान का झगड़ा क्या है कि हम जो निज़ाम बनाते हैं वो अल्लाह के निज़ाम से ज्यादा कामयाब है, और इसको पेश करो और इसके मुताबिक जिंदगियों को बसर करो। मेरा और आपका इसमें अमल क्या होना चाहिए कि जिंदगी में झगड़ों को खत्म कर दें। झगड़ा किसी के भी साथ अच्छा नहीं, चाहे आप किसी को दीन सिखाने के लिए झगड़े करें। झगड़ों से इतना दूर भागें जितना मौत से दूर भागते हैं। खास तौर पे जब हम दीन के साथ ताल्लुक जोड़ते हैं ना, तो हमारी आम बात भी लोगों को झगड़ा लगती है, यकीन कीजिए। दूसरा बंदा दलाइल दे तो लोग कहते हैं माशाल्लाह एक्स्ट्रा ऑर्डिनरी स्मार्ट है, बच्चे देखो कैसे चुप करा देते हैं। आप दीन की अपनी सच्ची बात की दलील देते हुए प्यार से मोहब्बत से भी बात करेंगे ना, तो कहेंगे जुबान बड़ी खुल गई है इसकी, अब ये बोलना बहुत आ गया इसको, ये अपने बारे में बहुत कुछ करने लगती है। तो अल्लाह ताला फरमाते हैं कैसे इंसान को फिर बता दो कि तुम अल्लाह के लिए अपने मामलात को ठंडा कर लो। सूरत मुरसलात आयत 20 में भी आता है, अलम नखलुक्कुम मिन माइन महीन, क्या हमने तुमको हकीर पानी से पैदा नहीं किया? سورت طارق میں آتا ہے فَلْ يَنْظُرِ الْإِنسَانُ مِمَّ خُلِقَ، بس چاہیے کہ انسان دیکھے کہ کس چیز سے پیدا کیا گیا. سورت مریم آیت 66 سے 67 میں آتا ہے وَلَا يَذْكُرُ الْإِنسَانُ أَنَّا خَلَقْنَاهُ مِنْ قَبْلُ وَلَمْ يَكُ شَيْئًا، کیا انسان اس پہ غور نہیں کرتا کہ ہم نے اس کو اس سے پہلے بھی پیدا کیا جبکہ وہ کچھ بھی نہیں تھا. یعنی جھگڑے کب ختم ہوں گے؟ جب ہم اپنی اوقات یاد کریں گے، جب ہم اپنی اصل کو دیکھیں گے کہ ہم کیا تھے اور کس طرح کے حالات میں آتے تھے. اللہ تعالی ہمیں اپنی اصل کو پہچاننے والا بنا دے. اگلی آیت میں کائنات کی ایک بہت ہی خوبصورت فیکٹری انعام دیکھتے ہیں. والانام خلقها، اور چوپایوں کو بھی تو اس نے ہی پیدا کیا. انام کا لفظ کیٹلز کے لیے، اونٹ بھی شامل ہو. اصل میں عربی میں نعم اونٹ کو کہتے ہیں، ٹھیک ہے؟ تو ہر کیٹل کو، کیٹل سے مراد چوپائے کہہ لیجئے، ان کو ہم انام کہہ دیتے ہیں، شرط یہ کہ اس میں اونٹ ہو. اگر اونٹ نہیں ہوگا نا، پھر انام نہیں کہیں گے. سورت الانام میں بھی یہی لفظ گزرا. تو والانام خلقها، ہم نے چوپایوں کو بھی پیدا کیا، ٹھیک ہے؟ ویسے اونٹ، گائے، بکری، بھیڑ، بکری، بھینس، یہ سب کچھ اس میں آ جاتے ہیں. تم کیا لیتے ہو ان سے؟ لکم فیہا دفعٌ ولکم ومنافع ومنہا تاکلون، اور ان میں تمہارے لیے گرمی کا سامان ہے. تین فائدے ہیں، ہائی لائٹ کر لیجئے. دف، دف کا لفظ جو ہے نا، گرم رکھنے کے سامان کو کہتے ہیں. آج کے دور میں یہ جو لفظ ہے نا، سینٹرل ہیٹنگ، اس کو عربی زبان میں تدفیہ کہتے ہیں. تدفیہ، وہی دف کے ساتھ تا لگا لیجئے، اینڈ پہ ہا لگا دے، یعنی وارم رکھنے کا سامان. جاڑے کی پوشاکیں، وولن کہہ لیجئے، لیدر جیکٹس کہہ لیجئے. آپ دیکھیے کہ جو ویسٹ میں رہتے ہیں ان کو تو یہ بات بہت سمجھ آئے گی کہ بعض دفعہ ایسی سردی ہوتی ہے کہ پیور لیدر کی جیکٹ کے بغیر سردی رکتی نہیں ہے. پیور وول کے سویٹر کے بغیر، سنتھیٹک سویٹر سے سردی رکتی نہیں ہے، تو وہی مراد ہے. اب اللہ تعالیٰ کہتے ہیں تم ذرا سوچو تو صحیح کہ تمہیں ہم نے کیا کچھ دیا کہ اس میں تمہارے لیے گرمی کا سامان ہے. اب دیکھو ان کے جسم پہ چڑی ہوئی تو ان کو کیسے ٹھنڈ لگے گی. اور ویسے بھی اللہ نے جانوروں کے جسم ہم کہتے ہیں نا، بلڈ کا ایک ایسا سسٹم کیا ہے، ایک ہوتا ہے کولڈ بلڈ ہونا، ایک ہوتا ہے وارم بلڈڈ. یہ اپنے ٹیمپریچر کو مینٹین کر لیتے ہیں، ہمیں تو کرنا پڑتا ہے نا، ان کی باڈی میں آٹومیشن لگا ہوا ہے. پھر دوسرا ان کا فائدہ دیکھیے، وہ منافیو، نفے کی چیزیں. وہ کیا کہیں، اس میں سے ہمیں دودھ ملتا ہے، اور ان کے سینگوں سے کیا کچھ بنتا ہے. کوئی کسی کو کہنے کی ضرورت ہے کہ کیا نہیں ملتا؟ آپ صرف اپنی کچن کے اندر جو میٹھی چیزیں ہیں نا، ان کو جمع کر لیں، تو آپ کو یہ سمجھ آ جائے گی کہ جانوروں سے ہمیں کیا کچھ ملتا ہے. کھیر ہے، کسٹرڈ ہے، کھانے کی ہر چیز دودھ سے بنتی ہے، پنیر ہے، یوگرٹ ہے. پھر آپ دیکھیے سواریاں ہیں اس کے اندر، یعنی چھوٹی چھوٹی فیکٹریاں اللہ نے ہمارے سامنے رکھی، اور حد کیا ہو گئی کہ وہ من حد آکلون، کچھ کو تو ذبح کر کے کھا بھی جاتے ہو. گوشت کی طرف اشارہ ہے. اللہ اکبر. آپ دیکھیے کہ جن جانوروں کا گوشت زیادہ کھایا جاتا ہے نا، ان کی گروتھ بہت زیادہ ہے. آپ کو پتا ہے کہ بکری کب بچہ دینے کے قابل ہو جاتی ہے؟ صرف 6 ماہ کے بعد. 6 ماہ کی بکری بچہ دے، اور ایک بکری جو ہے نا، وہ ہر 6 ماہ کے بعد بچہ پیدا کرتی ہے. اللہ تعالیٰ نے جن کے اندر گوشت رکھا ہے ان کی گروتھ بھی بڑھا دی. مرغیاں دیکھیے، پولٹری 2-3 ہفتوں کے اندر پڑ جاتی ہیں. یہ تو کئی مختلف قسم کے سلسلے ہیں نا. تو اس طرح سے یہ مات ہے، یعنی یہ جو میں نے 6 ماہ کا لفظ بولا نا، اس کو مس انڈرسٹینڈ نہ کیجیے گا. ایک دفعہ بچہ جننے کے بعد، پھر 6 ماہ کے بعد بکری بچہ دینے پہ تیار ہے. کیوں؟ کیونکہ اللہ کو پتا ہے کہ ہم سب کو ان چیزوں کی ضرورت ہے، اور اتنا گوشت ہم کھاتے ہیں. اپنے اوپر ایک کوشچن رکھتے ہیں، اگر اللہ مجھے بکری بنا دیتا تو میں کیا کر سکتی تھی؟ کیا میرا اور آپ کا کوئی زور ہے اپنے انسان ہونے پہ؟ اللہ کی ذات نے ہمیں کیا کچھ دیا، اور اس کے باوجود بھی آپ دیکھیے کہ ہم اللہ تعالیٰ کی نعمتوں کو پاتے ہیں اور فائدہ نہیں پاتے، فائدہ بھی لیتے ہیں اور شکر نہیں کرتے. اور جو فائدہ چیزوں میں آپ کو ملتے ہیں، وہ کبھی سنتھیٹک میں نہیں ملتے. آپ جتنے مرضی، لیکن جو آپ کو سکون پیور کپڑے میں ملتا ہے، پیور کاٹن، پیور وول، سلک، इसमें जो सॉफ्टनेस है वो किसी और चीज में नहीं मिलती। तो अल्लाह ताला हमें कहता है कि तुम्हारे पास शिर्क की तो कोई जगह ही नहीं है। फिर इसी तरह देखिए, इनकी खालों से खेमे बनते हैं। हम लोग तो इस तरह की लाइफस्टाइल के आदी नहीं है, लेकिन अरब लोग टेंट्स लगाते थे, खालों को गाड़ते थे चमड़े के साथ, फिर उसको अपने घर में बनाते, वो उनकी सेंट्रल हीटिंग होती थी। आज भी अगर आप यहां सर्दियों में किसी सहरा में लगे हुए खेमे के अंदर दाखिल होंगे ना, तो आपको ऐसे लगेगा कि अंदर हीटर लगा हुआ है। और गर्मियों में आप किसी खेमे के अंदर दाखिल हो ना, तो आपको ऐसे लगा कि ये एसी लगा हुआ है। ये कौन करता है? आप कहते हैं हाय बेचारे एसी के बगैर कैसे रहते हैं। वो तो हम जैसे हैं कि एसी भी लगाते हैं और बीमार भी होते हैं और इतना बिल भी देते हैं, वो तो फ्री में ये सारे काम ले लेते हैं। तो अल्लाह की जात हमें नेमतों की तरफ इशारा दिला के कहते हैं, गौर करो कि ये सब कुछ मैंने तुम्हारे लिए पैदा किया, खाओ पियो मजे करो, वलकुम फीहा जमालुन, और तुम्हारे लिए इसमें शान शौकत भी है। यानी सिर्फ तुम्हारी जरूरत नहीं रखी, कमाल के साथ जमाल भी है। और जमल लफ्ज जो है ना अरबी में ऊंट को कहते हैं। अरबी लुगत में सबसे ज्यादा अल्फाज ऊंटों से रेलिवेंट है, ऊंट, क्योंकि ऊंट थे ही चारों तरफ उनके, उसी के साथ ही ये लफ्ज बोलते थे मुख्तलिफ चीजों के। तो यहां यही बात बता के रिलेट करके सिखाया जा रहा है कि तुम्हारी ये चीजें खूबसूरत भी हैं। कब ही न तुरी हूं न वही न दस रहून, जब तुम शाम को इनको चरा कर लाते हो और जब सुबह चराने के लिए ले जाते हो। इसको लफ्ज चुराना कह लीजिएगा, चरा गेजिंग के लिए। अच्छा, यहां सुबह ले जाने का जिक्र बाद में है और शाम को लाने का जिक्र पहले है, ये क्यों? देखने में क्या होना चाहिए था कि सुबह जब जानवरों को लेके जाते हो तब भी अच्छे लगते हैं, लेकिन वापस आते हो तब भी। लेकिन देखिए अल्लाह ताला का अंदाज, पहले शाम का जिक्र है फिर सुबह का, क्योंकि पीछे जमाल का जिक्र है। सुबह बेचारी बकरियां मेमनियां जाती हैं, मरियल मरियल, भूखी हुई सूखी सड़ी, जैसे सुबह आप ढीले ढाले उठ के आ रहे होते हैं, ऐसे लगता है कि सुबह 7 बजे बुला लिया। और जब यहां से निकलते हैं तो फिर कोई आपकी जरा खूबसूरतियां देखे और आपका चौका चौबंद होना देखे, फर्क होता है ना। तो शाम को जब जानवर भरे हुए पेट से वापस जाते हैं ना, तो खूबसूरत ज्यादा लगते हैं। अल्लाह ने कहा कि मैंने तुम्हें खूबसूरत नेमतें देने से रोका नहीं है। आप देखिए कि ये वो चीजें हैं जिनको देखकर एक इंसान अल्लाह के साथ अपना ताल्लुक मजबूत कर सकता है। तो जितना ज्यादा इस कायनात पे गौर करें, फिर आप देखिए कि अगर आप किसी भी बकरी को डिफाइन करना चाहें तो ये क्या है? चलती फिरती एक फूड फैक्ट्री है, जहां दिल चाहता है चरवाहे का उसका दूध निकाल के दूध पी लिया, हाँ, जहां दिल चाहा उससे टेक लगा ली। और आप देखिए कि ना इनको पेट्रोल देना है, हमारी गाड़ियां तो वो कहीं पेट्रोल ना तो रुक जाती है कि नहीं रुकती, कभी कचरा आ जाता है कभी कुछ। तो अल्लाह की जात इस तरह से ना इलल इबिली कहीं पर खुलकत, क्या फिर तुम ऊंट की तरफ नहीं देखते कैसे उसको पैदा किया? तो अरबों बेचारों की डिक्शनरी छोटी सी थी, उन्हीं चीजों पे गौर व फिक्र करवा के बताया जाता था कि तुम देखो ये क्या है, बगैर जायके की चीजें खाती हैं। अब थोड़ा सा जरा आप इनके खाने पीने पे भी गौर व फिक्र कीजिए, बकरी का गोश्त है या जो भी है, जिन चीजों को भी हम यहां देख रहे हैं, आप बताइए ये खाती क्या है? खास खास का अगर एक तिनका मुंह में लेके देखें, है कुछ उसके अंदर टेस्ट देती क्या है? यानी बेजायका चीजें खाकर बेहतरीन जायका देती हैं। ये हमारे लिए अमल का नुकता है कि तुम्हें भी अगर नेमतें कम मिली हैं तुम्हारे ख्याल में, अल्लाह ने तो किसी को कम नहीं दी, लेकिन तुम याद रखो कि अल्लाह की जात की इस कायनात में वही लोग पनपते हैं कि जो पत्थर खा के फल देते हैं। आगे हम पढ़ेंगे इंशाल्लाह, मैं आपको और भी कुछ बताऊंगी। तो मुझे भी कम नेमतों में ज्यादा काम करना है। आप देखिए इनका गोबर गंदगी है ना, आपके तो उससे मेंथल गैस बनती है, नेचुरल हीटिंग है। इनके सांस के जरिए से अल्लाह ताला ऑक्सीजन क्रिएट कराता है और गर्मी होती है। और आपको तो कि सर्दियों में इन जानवरों के बाल बहुत तेजी से बढ़ते हैं, जितने बाल लंबे होते जाते हैं इनको गर्म जिस्म गर्म होता है, और गर्मियों में इनके बालों की ग्रोथ रुक जाती है तो इनका जिस्म ठंडा होता है। वलकुम फीहा जमाल, इंसान की हुस्न खूबसूरती का ख्याल रखा है, हिस है ना, ब्यूटी, एथेटिक सेंस। क्या था कि ये बदसूरत होती चीजें कैसी होती? और आप देखिए जो लफ्ज है ना तुरीहून, तुरीहून के लफ्ज को थोड़ा सा समझ लेते हैं। रौहा इसका रूट है, रौह, रवाह कहते हैं अरबी जुबान में जोहर के बाद का वक्त, जिसको उर्दू में हम कहते हैं पिछला पहर, इसी से लफ्ज राहत भी है। ये राहत में ताज होती है, असली नहीं होती। रौहम व रैहान सूरत वाकया में आप पढ़ेंगे आगे जाके, तो अरबी में कहते हैं इराहत उन जरीहुन राहत, ऊंटों को चराना यानी खास तौर पे ऊंटों का जानना। और ये जो अगला लफ्ज है तसरहून सीन राहा से, सरहुन कहते हैं फलदार दरख्त को, तो ऊंटों को किन दरख्तों के पास लेके जाया जाता है जहां फल हो, तो गोया के ऊंटों को दरख्तों के पास ले जाना। अल्लाह सुब्हान तआला बताते हैं कि तुम इनको देखो और खुशियां मनाओ। सुब्हान अल्लाह, आप देखिए कि लोगों आज के दौर में लोगों के पास जो दौलत होती है ना, वो कहाँ पड़ी रहती है अमूमन, इल्ला माशाल्लाह बैंकों में। जेवर भी है तो बैंकों में, पैसा भी है तो बैंकों में। और आप जरा उस किसान और उस चरवाहे का सोचिए कि जिसकी चीजें कहाँ पड़ी हुई है उसकी आंखों के सामने। ये है माल, अरबी जुबान में माल यमील मैलन कहते हैं इसको। क्या पता चला कि अल्लाह की जात लोगों को जो दौलत देती है ना, वो अपनी आंखों से, खुली आंखों से देखते हैं, और हम क्या करते हैं, छुपा छुपू के रखते हैं। असल दौलत वही है, चाहे आपके बच्चे हैं, चाहे आपका घर है, चाहे आपका माल है, ये वही दौलत है जिसको देखकर आपकी आंखें ठंडी हों। और जिसकी आपको फिक्र लग जाए ना, हाँ इसको संभालना, इसको समेट, तो वो बड़ी रहती है। देखिए कुछ इमेजेस आपके लिए मैंने जमा की है, इनको देखकर ही दिल खुश हो जाता है। अगर इसको नजर आ रहा है आपको वहां से, कभी आप यहां से यूरोप में ट्रेन पे सफर करें खास तौर पे, क्योंकि ट्रेन थोड़ी सी ऊंची होती है ना, तो रास्ते में आपको ये सब मंजर देखेंगे। दूर सब्ज पहाड़ों पे ये तैरती चरती हुई बकरियां, और आप एक इशारा लगाएं, ये देखिए जरा कैसे इनकी शक्लें बनी हुई हैं, बीस बनी हुई है। ये मंजर देखकर किसान, वो जो चरवाहा है, उसको कैसा लगता होगा। ये देखिए, मैंने किसी को कमेंट लिख के भेजा, मैंने कहा कि ऐसे लग रहा था कि सबज घास पे ऊन के गोले घूम फिर रहे हैं, ऐसी उछलती कूदती लगती हैं। और ये देखिए सर्दियों में हीनत, अब इसको आप इमेजिन करें ना कि अल्लाह ने कफी हजमालम, लेकिन हम कब देखते हैं। हम जाते भी हैं तो अंदर इंडोर कुछ बच्चों को ले जाते हैं म्यूजिक और घबराहट की जगहों पे, और वहां जाके सैर कराते हैं। यहां जाएं बच्चों को लेके, इन इन जानवरों को टच कराएं, फील करें, पता चले कि क्या अल्लाह की कायनात है। और इसको देखेंगे ना तो अल्लाह पे प्यार आएगा। और किसी भी आप फन फ्लेक्स में जाएंगे तो राइड देख के आप कहेंगे राइड बनाने वाले कितने अच्छे हैं। तो बहरहाल इन सब चीजों से दिल लगाएं, ये आपको अल्लाह के करीब करेंगे। आप अकेले बैठे हो इधर और ये बकरियां चल रही हो, ये गाय देखिए, ऊंट देखे, यानी ये है कायनात का हुसन। कोई भी बंदा ये कह सकता है कि मुझे ये मंजर अच्छा नहीं लगता। आप कभी ऐसी जगह पे जाएं जहां म्यूजिक हो, सर में दर्द शुरू हो जाता है, शोर होता है, आपको वहशत होती है, एक हंगामा बरपा है। लेकिन आप जब नेचर में जाते हैं तो एकदम क्या सुकून में, इतनी जगह पे। अभी पिछले दिन कुछ साथी थे तो उन्होंने एक्सपीरियंस किया, तो उन्होंने कहा कि हमें आज पता चला कि भेड़ चाल क्या होती है। एक बकरी चलते चलते गिरती है ना, पांव जरा से फिसल जाते हैं पहाड़ी पे, तो वो गिरती है तो बाकी सारी भी उसको देख के गिरना शुरू हो जाती है। और आपको कहता है कि ये शरारतें करती हैं, ये जानवर शरारतें करने वाले होते हैं। तो ऐसी चीजें जो होती हैं ना, इनको पढ़ने और देखने से इंसान के दिल में हकीकत में अल्लाह की मोहब्बत आती है। हम अल्लाह ताला से ये दुआ करें कि हम सब अपने अंदर की आंखों खोलें। मुझे ऐसा लगता है कि कुरान से प्यार होता है ना, फिर कायनात से होता है। चलिए कुरान से तो प्यार पहले ही था माशाल्लाह, कायनात से हो गया ना, तो फिर आखिर में किससे हो जाएगा, रब्बे कायनात से। इस पे गौर फिक्र जाया नहीं होता, इसके बारे में हमेशा फिक्र किया करें कि अल्लाह मुझे मौके ले। कितने लोग हैं जो इन्होंने इन छुट्टियों में कोई एक भी ट्रिप किया, बच्चों को नहीं गए, थोड़े लोग गए, मुश्किल लगता है ना, लेके ही नहीं गया, क्या करें फिर, मुश्किलात, मुश्किल मुश्किल मुश्किल। चलिए ये मौजू पूरा करते हैं, इसके बाद हमारी ब्रेक है। आयत 7 وَتَحْمِلُ أَثْقَالَكُمْ إِلَى بَلَدٍ لَّمْ تَكُونُوا بَالِغِيهِ إِلَّا بِشِقِّ الْأَنفُسِ, और वो तुम्हारे बोझ उठाकर ले जाते हैं ऐसी बस्तियों की तरफ जिन तक तुम पहुंचने वाले नहीं होते मगर जान तोड़कर। तुम्हारा राइट प्रॉब्लम, आप देखिए कि जो जगह जहां गाड़ियां भी नहीं जा सकती, जीपें भी नहीं जा सकती, वहां ये जानवर लेके जाते हैं। ये अब चौथा फायदा, तीन फायदे पीछे पड़े ना, दिफ, मुनाफे और ताकुलून। फोर्थ क्या है? तहमिलु अस्कालकुम, कि तुम्हारे बोझ को उठाते हैं। और आपको पता है कि इन जानवरों के अंदर इतनी ताकत होती है कि ये मुख्तलिफ उठा सकते हैं, यानी ऊंट जब एक वक्त में 4-5 बोरियां भी उठा सकता है। इसी तरह हर जानवर की मुख्तलिफ इस्तेदात होती है। गाड़ियां हैं आज के दौर में, तो हम गाड़ियों बाद वक्त ग्लेशियर्स में ऐसी जगह आती हैं कि जहां पे जाने के लिए इंसान की गाड़ी भी तैयार नहीं होती, तो अल्लाह ताला कहते हैं कि वहां ये तुम्हें नन्ही नन्ही जाने लेके जाती हैं, लिहाजा इनके ऊपर ज्यादा बोझ नहीं डालना चाहिए। हजरत उमर रजी अल्लाह अन्हु के दौर में जानवर पे अगर उसकी ताकत से ज्यादा बोझ डाला जाता था तो पुलिस पकड़ के ले जाती थी मालिक को। यानी एनिमल राइट्स अगर देखने हैं ना, तो आप हजरत उमर के दौर में देखें। आज लोगों ने एनिमल राइट्स के नाम पे क्या कर दिया कि इनका गोश्त ना खाओ, मर्सी के लिए। नहीं नहीं बेचारे मर जाएंगे। आज फैशन बनता जा रहा है ये कि जानवरों को ना काटो। बच्चे जो है वो गोश्त नहीं खाते, रेड मीट नहीं खाते मोस्टली। क्यों नहीं खाते? कहते हैं हमें तरस आता है इनके ऊपर। तो अल्लाह सुबहाना तआला कहते हैं जिसको जिस काम के लिए बनाया है, अगर उससे वो काम नहीं लोगे तो बताओ फिर उसकी तकलीफ फायदा क्या होगा। जो जो लफ्ज है ना, अस्काल, सिकिल की जमा है, सिकल कहते हैं बोझ को, ठीक है, फिकल। और इला बलद, बलद शहर को कहते हैं। फिर इसके ये लफ्ज ना बालेगी, असल में ये लफ्ज क्या था? बाले, मैं बालेगीन। नून गिर गई, इजाफत का अल लफ्ज आ गया तो ही लग गया। बिशिक्किल, शिक कहते हैं मेहनत को, जान लगाना। ऐसी मेहनत जो बदन से हो, और अनफुस नफ्स की जमा है। यानी तुम वहां पहुंच नहीं सकते थे जहां ये ले जाते हैं। ऊंट के बारे में आता है 10 मन तक बोझ उठा सकता है, 4 बोरियां एक वक्त में। इसी तरह गधा और खच्चर इससे कम बोझ थोड़ा बहुत उठाते हैं। लेकिन अल्लाह ताला कहते हैं इन्ना रब्बकुम लरऊफुर रहीम, बेशक तुम्हारा रब रऊफ भी है और रहीम भी है, शफकत फरमाने वाला, मेहरबान। तुम पे रहम क्या फरमाया कि उसने पैदल चलने के बजाय तुम्हें सवारियां दे दी? और तुम्हारी इन जानवरों पे शफकत और रहम क्या है कि तुम इनके ऊपर इनसे ज्यादा बोझ ना डालो, जिसको ये अफोर्ड ना कर सके, जिसको ये बर्दाश्त ना कर सके। वल खैल वल बिगाल वल हमील, और इसी ने पैदा किए घोड़े और खच्चर और गधे। क्यों? लितरकबूहा, ताकि तुम इन पर सवारी करो। वजीना, और तुम्हारे लिए इसमें जीनत भी है। खैल किसको कहते हैं? घोड़े को कहते हैं, खैल घोड़ा। बेगाल कहते हैं खच्चर को, जिसकी माँ घोड़ी और बाप गधा हो। ये दो मुख्तलिफ सेक्सेस को मिलाया जाता है क्योंकि मजबूत होता है वजन उठाने के लिए। किस आज भी कहते हैं ना कि दूर के लोगों के अंदर जब शादियां होती हैं तो बच्चे स्ट्रांग पैदा होते हैं। ये एक आज के दौर में बड़ा फेमस इश्यू है कि फैमिलीज में शादियां होती हैं तो बच्चों में बाज दफा कुछ बीमारियां रिपीट हो जाती हैं क्योंकि दोनों तरफ के जीन्स मिल जाते हैं। लेकिन दूर के खानदान में होता है ना, तो दोनों खानदानों की क्वालिटीज भी जमा हो जाती हैं, तो स्ट्रेंथ होती है। तो ये बेगाल जो ये कुछ इसी किस्म की चीज है। और हमीर, हिमार की जमा, गधे को कहते हैं। यानी अल्लाह ताला कहते हैं ये तुम्हारी सवारियां हैं मुख्तलिफ किस्म की। आप खैल के नीचे लिख लें लैंड क्रूजर, बेगाल के नीचे लिख लीजिए मर्सिडीज, और खमीर के नीचे सुजुकी लिख लीजिए। ये अपने अपने दौर की, अल्लाह ने हर एक को उसकी जरूरत की चीज दी हुई है ना। और फरमाया क्यों ली तरकबूहा, तुम सवार हो, वजीना, खूबसूरत भी लगती हैं। घोड़े पे बैठा हुआ शायद ज्यादा खूबसूरत लगता है, चलो गधे पे बैठा हुआ ज्यादा खूबसूरत नहीं भी लगेगा। हाँ, वह यखलुकु मा ला तालमून, और ऐसी चीजें भी वो पैदा करता है जिनका तुमको इल्म भी नहीं है। मत सोचो कि सिर्फ यही है। ये जो मा ला तालमून है ना, मुफस्सरीन कहते हैं इसके अंदर हमारी आज की गाड़ियां। जब अल्लाह के नबी का दौर था उस वक्त तो यही चीजें थी ना, लेकिन आज के दौर में इसके अंदर आप देखिए मोटरसाइकिल से लेके गाड़ी, और गाड़ी से कुछ और कुछ ना, कितना कुछ शामिल हो गया। तो गोया के कयामत तक की सवारियों को अल्लाह ताला ने इसमें पेश करके हम सबको बता दिया कि जब ये नेमतें तुम्हारे पास आए तो तुम्हें अल्लाह का शुक्र अदा करना चाहिए। ये वो सारी चीजें हैं जो हम सब को अल्लाह ताला अपनी रहमत से दिखाता है। ये सारा कुछ तो इस कायनात में हो ही रहा है, जाहरी तौर पे तो हम देखते हैं, लेकिन अब शुक्र की तरफ तवज्जो कैसे फेरी। आयत नंबर 9, वालल्लाहिल कस्दुस सबील, और अल्लाह तक पहुंचाने वाला सीधा रास्ता है। वमिनहा जाएर, और इसमें कुछ टेढ़े रास्ते भी हैं। सीधा रास्ता कौन सा है? तौहीद का रास्ता। इसको कसदुल सबील कहा, इसी को पीछे सिरात मुस्तकीम कहा, इसी को सवाउस सबील कहा। यानी तौहीद वो रास्ता है जो इंसान को जन्नत में ले जाएगा। लेकिन बहुत सारे लोग इससे गुजरकर जायर टेढ़ी मेढ़ी पगडंडियों पर मुड़ जाते हैं, जो उनको गुमराहियों में गिरा देती हैं। वलौ शाअ लहदाकुम मजमाइन, और अगर अल्लाह चाहता तो तुम सबको हिदायत दे देता। इस आयत से क्या पता चला कि जिस रब ने इतनी कायनात बनाई, देखिए बाजार तो हम ये कायनात की चीजें पढ़ रहे हैं ना, लेकिन बुनियादी थीम शिर्क और तौहीद, कि तुम एक रब की इतनी नेमतों को पाने के बाद फिर शिर्क करोगे, और जिसने ये चीजें बनाई वही तुम्हें जिंदगी गुजारने का सलीका भी सिखाता है। तो कसदुस सबील का फिर एक और मानी क्या हुआ कि अल्लाह ही तुम्हें जिंदगी गुजारने का तरीका भी सिखाता है। सूरत लैल आयत 12 में भी आता है, वह इन अलैना लिलहुदा, हमारे जिम्मे है तुम्हें हिदायत देना, रास्ता हम तुम्हें दिखाते हैं। इसी तरह यहां जो लफ्ज है ना अला, अला बमानी इला है इधर तरफ टूवर्ड्स के मानों में, और लफ्ज कसद कस्त कहते हैं मिडल को, पीछे पढ़ चुके हैं आप लोग, दरमियाना रास्ता उम्मत वसत में बात हुई थी। अफरात और तफरीत से पाक सिराते मुस्तकीम, सूरत अल-अनाम आयत 153 में भी आता है, वन नहाज़ा सिराती मुस्तकीमा फत्तबियो, बेशक ये मेरा सीधा रास्ता है बस इसकी पैरवी करो। वला तत्तबियु सुबुल, और टेढ़े रास्तों को ना देखो, वरना क्या होगा, फतफर्रक बिकुम अन सबीलिही, ये तुम्हें सीधे रास्ते से भटका देंगे। तो गोया कि इन नेमतों को पाने के बाद जो शुक्र कर लेते हैं वो अल्लाह को पा जाते हैं, और जो ना शुक्री करते हैं ना फरमानी करते हैं वो दूसरी तरफ चल पड़ते हैं। और लफ्ज जाए जोर से कज और टेढ़े होने को कहते हैं। बस नंबर आयतों के चंद नोट कर लीजिए, सूरह यासीन आयत 61, सूरह रूम आयत 43, अनाम 35, सजदा 13, हूद 11 और यूनस 99। इन सब आयतों में मफहूम यही है कि अल्लाह ने तुमको पैदा किया है वही रास्ता दिखाता है, और अगर अल्लाह तुम्हें रास्ता ना दिखाता तो तुम्हें कोई रास्ता नहीं दे सकता। आप देखिए कि अल्लाह ताला हमें यहाँ किस खूबसूरत सोच पे छोड़ रहे हैं, और वो क्या है कि मैं तुम्हारा रब हूँ, तुम्हारा मालिक हूँ। मालिक की क्या ख्वाहिश होती है जानवरों के मामले में, कि जानवर ना मरे, सेहतमंद रहे, ना भटके, ना भूखा रहे, यही अल्लाह हमसे चाहता है। तुम मरो भी नहीं, जिंदा रहो, तुम भटको नहीं बल्कि सीधी जिंदगी बसर करो अल्लाह की रहनुमाई में, और तुम इस दुनिया में भूखे भी ना रहो। खाने का इंतजाम, पीने का इंतजाम, बस कहा कि इन सब को इस्तेमाल करते हुए तुम अपनी जिंदगी को अल्लाह ताला के हुक्मों पे चलाओ। मेरा अपने से सवाल क्या होना चाहिए कि ये सारी नेमतें जिसका तस्करा हुआ है और इससे मिलती जुलती नेमतें जो मैं पाती हूँ, क्या उसको पाने के बाद सीधे रास्ते पे चलती हूँ या भटके हुए रास्तों पे हूँ? यहाँ पे रुक के तिलावत सुनेंगे, और आप लोगों की ब्रेक का वक्त है, ब्रेक के बाद तिलावत सुनेंगे रुक इंशाल्लाह ताला। कोई बात जो आपके जहन में आई है पूछे, शेयर करें। क्या आपने इन चंद आयतों से सीखा? जीरम आपने इधर से क्या सीखा? आप प्लीज। कायनात पे गौर व फिक्र करना है। जीरम तदब्बुर करना चाहिए, गौर व फिक्र से जहन खुलते हैं। जी इधर से कोई और? जी आप फरजाना, आपने क्या सीखे?
ये आज के اس کے بعد رب تعالیٰ کی ہر تکلیف کے اوپر جو رشتے پیدا کیے اس کے اوپر غور و فکر کے طور پر.
جی دیکھیں, ہم یہ سوچتے ہیں نا کہ کتاب کھلتی ہے تو اللہ یاد آتا ہے, قرآن پڑھتے ہیں تو اللہ سے بہت پیار آتا ہے. تو قرآن کیا ہے؟ اللہ کا قول ہے. تو کائنات کیا ہے؟ اللہ کا فعل ہے. تو اللہ کے قول اور فعل میں کوئی تضاد نہیں ہے. کائنات میں گھومتے پھرتے ہونی چاہیے, رات میں دن. اور یہ ایسی کتاب ہے کہ جس کے لیے کچھ پروٹوکول کی ضرورت ہی نہیں ہے. چاند دیکھتے ہوں گے اپنی کھڑکیوں سے, سورج دیکھتے ہیں, ایسی چیزیں. انشاءاللہ اگلی آیتوں میں ہم کچھ اور چیزوں کو بھی دیکھیں گے. ابھی آپ لوگ بریک لے لیجئے. کتنے منٹ کی بریک ہے رم؟ 15 منٹ کی بریک ہے. میں 12:47 سے لے کے آن ورڈ انشاءاللہ پھر اس کے بعد ملتے ہیں. نماز کا وقت چونکہ ظہر کا بھی نہیں ہوا ہوگا, اس لیے نماز پھر ہم اینڈ پہ پڑھیں گے. کوئکلی کھانا لیجیے, انجوائے کریں, بہت دن کے بعد ملے ہیں, کافی باتیں ہوں گی پیٹ میں, اگل دیں جلدی سے اور واپس آ جائیں. ہیں, جزاک اللہ خیر. یہ آن لائن پہ مائک ہولڈ کریں آپ لوگ.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی آپ سب لوگ بھی امید کے بریک سے واپس آ گئے ہوں گے, الحمدللہ. جی تو کیسا لگے آپ کو سورۃ النحل سٹارٹ کر کے؟ الحمدللہ الحمدللہ. سورۃ النحل کا سٹارٹ بھی کتنا اسٹرانگ ہے اور ہم سب کے لیے کتنے ڈھیر سارے میسج, اور پھر یہ کہ ہمارے لیے شکر کرنے کے لیے کتنی ڈھیر ساری چیزیں. ویری اسٹرانگ, بہت اچھا لگا الحمدللہ. ابھی تک کی جتنی آیات ہم نے کری ہیں آپ نے اس سے کیا سیکھا ہے یہ بتائیں. ابھی تک جتنی بھی آیات ہم نے کری ہیں اس سے آپ نے کیا بات سیکھی ہے؟ سب سے پہلے تو آئی تھنک کہ سب سے پہلی چیز کہ ہمیں اپنی قیامت کے لیے تیاری ہو. بالکل, یعنی ایک تو یہ بات بھی کہ اپنی قیامت کی تیاری کریں, نہ کہ صرف جیسے ہوتا نا کہ جب تک ہمارے پاس صحیح دین نہیں آتا تو ہمیں یہ والی باتیں بڑی اٹریکٹیو لگتی ہیں کہ اچھا ہاں یہ بھی ایک نشانی اور یہ بھی ایک نشانی, بس کبھی کبھی ایک آپس میں ٹاک کر لی, ڈسکشن کر لیا, مگر اس چیز کی تیاری نہیں کرتے. تیاری کرنی ہے قیامت کی ان شاء اللہ تعالیٰ. اور کیسے تیاری کرنی ہے ہم نے؟ کہ ہم نیکیوں میں آگے بڑھتے جائیں, ہے نا. اور کیسے کرنی ہے؟ ہم نے کیا سیکھا اپنی تفسیر سے؟ اپنی زندگی میں ٹھہراؤ بھی لے کر آنا ہے, جلدی نہیں مچانی. بالکل صحیح بات ہے, جلد بازی شیطان کی طرف سے. اگر کسی بھی چیز میں سوائے نیکی کے اگر ہمیں جلد بازی ہوتی ہے تو آئی تھنک اس چیز کو ہمیں کنٹرول کرنا ہے, اور اللہ تعالیٰ ہمارے لیے احسان کریں. کائنات پر غور کرنے سے اللہ تعالیٰ کی محبت بڑھتی ہے, یہ بات بالکل صحیح ہے. اور کتنی بہترین ایکسپلینیشن ہے نا, کہ انسان سوچ میں پڑ جاتا ہے کہ کیسے اللہ تعالیٰ نے ہر چیز ایک تو ہمارے لیے اسمبل کر دی, اور اوپر سے اس قرآن کے اندر اتنی ترتیب سے باتوں کا آنا, اتنے اچھے الفاظ. اسٹاپ ٹاکنگ آل نیم, اسٹاپ ٹیکنگ آل نیم از فار گرانٹیڈ. سبحان اللہ, ریئلائز ایون ملک از ناٹ کمنگ فرام دا مارکیٹ, بٹ سبحان اللہ, سی اللہ دا مرسی پلس کریشن سے نظام ہے. بالکل. اور ان ساری چیزوں سے ہم کتنا کچھ سیکھتے ہیں, یعنی اس سب کو سنتے ہوئے مجھے تو یہ لگ رہا تھا کہ ہم بہت بہترین کھا رہے ہیں, اور ہمیں اس چیز کو ریفلیکٹ کرنے کی ضرورت ہے, سوچنے کی ضرورت ہے کہ پھر جو آؤٹ کم دے رہے ہیں کیا وہ بہترین ہے, یا وہ صرف گڈ کی حد تک ہی رکھنا چاہتے ہیں, یا انف سفیشینٹ کی حد تک ہی رکھنا چاہتے ہیں. یہ بہت امپورٹنٹ ہے. قرآن کی روح تبدیلی ہے, تو اپنے آپ سے پوچھنا ہے کیا میں قرآن پڑھ کر بدل رہی ہوں؟ بالکل صحیح بات ہے. اور بکری کی اگزامپل, کم کھا کر بھی بڑے کام کرتی ہے. بالکل. کیا آپ لوگوں نے اپنے اور بھی بتایا کہ جو ہمیں اس کائنات سے سبق ملتے ہیں اپنے لیے, کہ ہم ان کو دیکھ کے اپنے آپ کو بہتر کیسے کر سکتے ہیں؟ آپ لوگ لکھیں انشاءاللہ. میں چلیں, الحمد للہ استاد ریڈی ہیں, انشاءاللہ ہم ان کے ساتھ کنٹینیو کریں گے. جزاکم اللہ خیر کثیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
بسم الله من الشيطان الرجيم. السلام عليكم ورحمة الله وبركاته. جی ریڈی اگلی آیت کے لیے آیت نمبر 10 سے. اعوذ باللہ من الشیطان الرجیم. هو الذی انزل من السماء ماء لکم منه شراب ومنه شجر فیہ تسیمون. وہی ہے جس نے نازل کیا آسمان سے پانی تمہارے لیے, اسی سے ہے تمہارا پینا اور اسی سے ہے درخت یعنی نباتات وغیرہ جن میں سے تم اپنے جانوروں کو چراتے ہو. پیچھے بات ہوئی انسان کی, پھر اس کے بعد بات ہوئی انسان کی اس کائنات میں چلتی پھرتی کچھ فیکٹریوں کی, اور اب یہاں کچھ چیزیں کائنات کے اندر خاموش جو ہماری مددگار ہیں اللہ تعالیٰ کے اس نظام سے فائدہ اٹھانے کی, اس کی طرف اشارہ. سب سے پہلی چیز ہے بارش. کبھی اپنے بارش پہ غور کیا؟ جیسے عورتوں کے آنسوؤں کا نہیں پتہ چلتا نا کدھر سے نکل آئے ہیں, اس طرح اگر ہم سائنس کو نہ ٹچ کریں تو ہمیں اندازہ بھی نہیں ہو سکتا کہ بارش کہاں سے آتی ہے. سائنس کے ساتھ ایک چیز مسئلے میں آ گئی, وہ کیا کہ چونکہ ہر چیز کی ریزن لب مل گئی نا, ہاں بیکاز آف, تو پھر اللہ تعالیٰ پیچھے چلا جاتا ہے. پہلے دور میں لوگ اس چیز پہ غور کرتے تھے, اور مجھے اچھی طرح یاد آتا ہے کہ جب ہمارا اپنا شعور, ایسا دور تھا جب شعور اور غیر شعوری پن ملا ہوتا ہے, تو اکثر ان چیزوں پہ ہم غور کرتے تھے, یہ بارش کیسے ہوتی ہے. کبھی سوچنا, اچھا آسمان میں کوئی چھلنی لگی ہوئی ہے, اچھا اس میں سے سوراخ ہوتے ہیں پھر اس میں سے پانی آتا ہے. لیکن آج کے بچوں کو شاید ہر چیز کی اتنی سائنٹیفک ریزنز پہلے سے بتا دی جاتی ہیں کہ وہ پھر خالق تک نہیں جاتے. خالق کرنے والے تک اگر پہنچیں گے تو پھر اصل میں غور و فکر کا مقصد ہے. ہم کہتے ہیں ہاں جی بارش اس لیے ہوتی ہے کہ وہ سمندروں پہ پانی ہوتا ہے, وہ اوپر جاتا ہے, پھر وہ بھاپ بنتا ہے, پھر وہ کنڈنس ہوتا ہے, پھر اس کے بعد ٹھنڈا ہو جاتا ہے, پھر ہوائیں چلتی ہیں, پھر اس کو لے جاتی. تو خالق کدھر گیا؟ بلکہ اگر آپ دیکھیں نا کہ ہمارے کچھ جملے ایسے ہوتے ہیں کہ جس کے اندر شرک پایا جاتا ہے, کیونکہ یہ سورج جو ہے نا یہ آپ سے خفیہ شرک ختم کرے گی انشاءاللہ. ہم کہتے ہیں رات ہو گئی, کیا رات ہوتی ہے؟ نہیں, رات کی جاتی ہے. سورج نکلا, کیا سورج نکلتا ہے؟ نہیں, سورج نکالا جاتا ہے. تو ایک مومنہ ماں جو ہوتی ہے نا وہ اپنے جملوں سے ہی بچے کو توحید سکھا دیتی ہے. جیسے اب یہ بات ہے بارش ہوئی ہے, بارش کی جا رہی ہے, اللہ نازل کرتا ہے. پھر آپ دیکھیں کہ اس ایک پانی سے کتنی مختلف فارمز ہیں. پانی کی صورت میں ہے تو بارش ہے, جم جاتا ہے تو برف بن جاتی ہے, اور برف جب بن جاتی ہے تو اس کے بعد جب آپ اس کو سٹیم دیں اگر تو بھاپ بن جاتی ہے. یعنی ایک چیز پانی, اس کی تین مختلف فارمز ہیں. کیا سکھایا؟ کہ تم بھی اپنے وقت اور حالات کے مطابق دیکھو کہاں جمنا ہے, کہاں بھاپ بن کے اڑ جانا ہے, اور کہاں پانی بن کے برسنا ہے. کائنات کے اندر ہمارے لیے بہت سبق ہے, بہت کچھ اللہ نے بنایا. اور آپ دیکھیں اتنی خوبصورت کائنات ہے, کیا یہ نہیں ہو سکتا تھا کہ دنیا بلیک اینڈ وائٹ ہوتی؟ پہلے دور میں لوگ بلیک اینڈ وائٹ ٹی وی دیکھتے تھے تو کیسا لگتا تھا جب کلر آ گیا, پھیکی روکھی نہیں. آپ دیکھیے گرگٹ کے رنگ دیکھے, کیموفلیج جانوروں کو دیکھیے, ہر چیز دوسری سے خوبصورت ہے. میں جب کائنات کی چیزوں کو دیکھتی ہوں کہتی ہوں جو بنایا خوب بنایا. تو پھر اللہ جنت تو جو بنائے گا جہنم بھی خوب ہی بنائے گا, چاہے وہ بری ہو. دیکھیں نا کریلا ہو کڑوا ہی ہو تو مزے کا لگتا ہے نا, تو کریلا بھی تو کڑوا ہی اچھا ہے, وہ اپنی ایکسٹریم پہ خوبصورت ہے. تو جنت کے ساتھ ساتھ جہنم بھی ایسی ہوگی. اللہ نے اس کائنات میں ہمارے لیے کوئی چیز نہیں چھوڑی کہ جس میں ہم یہ کہہ سکیں کہ میڈیوکرز, اٹس اوکے, جیسا تیسا کر لو. ہم اپنی زندگی کو بھی اس سے مینیج کر سکتے ہیں کہ اللہ تعالیٰ نے جب ہر چیز اپنی جگہ پہ رکھی, وقت پہ ہے نا. آپ دیکھیں کہ گرمیوں کا موسم وقت پہ آتا ہے نا, تھوڑے دن گرمی سردی آگے پیچھے ہوتی ہے, ہم کہتے ہیں سال گرمی آئی نہیں, آئی ہوتی ہے لیکن ہمیں فیل نہیں ہو رہی ہوتی. لیکن اسی طرح بارشیں بھی ہوئی نہیں, لیکن بہت کچھ پریڈکٹ کیا جا سکتا ہے نا. لیکن انسان اپنے اوپر لے کر سوچے, اسی کائنات میں رہتا ہوا وہ سب سے زیادہ بے ڈھنگا انسان بن جاتا ہے. اور پھر آپ دیکھیں پھیکا پانی, نہ اس میں چینی ہے. جب وہی پانی آم کے درخت پہ گرتا ہے تو میٹھی چینی والے آم کیسے بن جاتے ہیں؟ کیا پانی کے اندر رنگ ہے کہ آپ ڈالے تو پیلے رنگ کے آم بن جائیں اور سرخ رنگ کا انار ہو گئے؟ اللہ کائنات کو بتاتا ہے کہ رو چیزوں سے, یعنی ٹف چیزوں سے خوبصورت زندگی لاؤ. ہر وقت اگر اسی کوشش میں رہیں گے نا کہ مجھے ملا کیا, میرے حالات کیا, میرے ماحول کیا, تو یاد رکھے صرف شکوے اور شکایات ہیں. یہی زندگی ہے میرے پاس, اسی میں کام کرنا ہے. میں نے ایسے ہی بننا تھا, ایکسیپٹ کرے خود کو, میں نے عورت ہی رہنا تھا, میری یہی عمر تھی, مجھے یہی شوہر ملنے تھے, یہی بچے ہیں, ہیں تو بھی نہیں ہے تو بھی نہیں. ایک دفعہ اس بات پہ اللہ کا شکر کرے کہ لا الہ الا انا وہاں, تو ہم الا اللہ کہہ دیتے ہیں. جس دن انسان اپنے آپ کو ڈسکور کر لیتا ہے نا, اپنے حالات سے خوش ہوتا ہے, اس کے بعد وہ کائنات کے لیے فائدہ مند ہونے لگتا ہے. فرمایا دیکھو تم اس میں پیتے ہو, تم اپنے جانوروں کو چراتے ہو, ایک ہی پانی کتنی مختلف چیزیں لاتا ہے, اور ساتھ ہی ساتھ یوم بھی تم بلکم میں بھی ذرو, اور وہ اگاتا ہے تمہارے لیے اس پانی سے کھیتی. کون اگاتا ہے؟ اللہ کی ذات اگاتی. والزیتون والنخیل والعناب ومن کل الثمرات, زیتون اور کھجورے اور انگور, ان فی ذلک لآیات لقوم یتفکرون, یقیناً اس میں نشانی ہے ان لوگوں کے لیے جو غور و فکر کرتے ہیں. یعنی اللہ اپنی خلاقی کے انداز دکھاتا ہے, کتنا تنوع ہے. ہمیں اپنی زندگی میں اس میں کیا غور و فکر کرنا ہے, کیونکہ بغیر غور و فکر کے تو یہ آیتیں بہت آسان ہیں, بہت سمپل لگیں گی آپ کو, آپ کہیں گے اس میں تو کچھ سیکھنے کی ضرورت ہی نہیں, کچھ مشکل ہی نہیں ہے. لیکن اگر آپ غور کریں تو اس میں ہمارے لیے سبق بہت ہے. اور وہ کیا ہے کہ ایک انسان اس کائنات کو آبزرو کرے. سب سے پہلے تو آپ اس پوری صورت کے ساتھ ایک کام کریں, 15 منٹ کیوں نہ ہو, 10 منٹ, 20 منٹ آپ اوپن میں جائیں, چاہے گھر کی کھڑکی سے اوپر دیکھ لیں. باہر جانا پڑتا ہے, کہیں لان میں, کہیں پارک میں, کہیں کچھ بھی, ہر ایک کے ارد گرد کچھ نہ کچھ نیچر تو ہے نا. نکلیے باہر, اور میرے رب نے بنایا ہے تجھے, کتنے پیار سے بنایا ہے, تو کتنی نرم ہے. پھر غور کریں, اچھا یہ پنک پھول ہے, یہ اتنا پیارا درخت ہے, یہ کہاں سے ہو؟ پھر نیچے دیکھیں, اچھا براؤن کلر کی مٹی ہے, اچھا اس کے اندر دیکھو ساتھ کانٹے بھی ہیں, درختوں ساتھ ٹہنیوں پہ کانٹے بھی ہیں, ہائے نیچے پانی بھی ہے. اچھا یہ اتنے مشکل حالات سے گزر کر یہ کچھ بنا ہے, تو پھر یقیناً میرے پاس بھی گنجائش ہے کہ خوبصورت بنو. روکھے پی کے پن سے نکلے, روکھے پی کے پن سے اسلام کا کچھ تعلق ہی نہیں ہے. آج ایک بہت بڑا ظلم ہوا ہمارے ساتھ, اور ہم نے دین داری کو غربت اور بے ترتیب پن سے رکھ دیا. آپ کو دیکھیں یہ بھی خارجائز, جو خوارج جن کو بولتے ہیں نا, ان کے دور میں یہ ہوا تھا رواج. کہتے تھے دین کے نام پہ خوشی کا تو تصور نہیں, کسی کو ہنستا نہ دیکھو, کسی کو کرنا نہ دیکھو. دو سسٹم دنیا میں سائڈ بائی سائڈ چلتے ہوئے دیکھے, ایک کمیونزم. کمیونزم کیا ہے؟ جو بھی کماؤ اینڈ پہ سب حکومت کو دے دو اور سب کا ایک ہی لائف سٹائل ہو. کتنے دن چلا, ختم ہو گیا. دوسری طرف ہم نے یہ کر دیا کہ جو ذرا سا بھی خوش رہا وہ دین سے گیا. ہم تنقید سے اور ہم شک کی نظروں سے ان دینداروں کو دیکھنے لگ جاتے ہیں جن کے پاس بڑی بڑی گاڑیاں اور بڑے بڑے گھر ہوتے ہیں. حالانکہ دیکھیے اسلام اس سے نہیں روکتا. اسلام کا مزاج کیا ہے؟ نہ تو غربت والا, نہ عمارت والا. اسلام کہتا ہے تمہاری زندگی میں ایک مقصد ہونا چاہیے, ریجڈ نہ بنو. دو طرح کی ریجڈیٹی ہوتی ہے. ایک, ہم کس طرح ریجڈ بنتے ہیں کہ ہم دین کے نام پہ ہر چیز کو حرام کر کے, یہ بھی منع, یہ بھی منع, یہ کرنا نہیں, اور جائز چیزوں کو منہ لٹکے ہوئے, روتے ہوئے, دھوتے ہوئے موت کا انتظار کر رہے ہیں. یہ مسلمان ہوتے ہیں, بس ان کو کہتے ہیں مسلمان, کہ نہ ان کے گھر میں کوئی خوشی ہے, نہ کوئی غم, کوئی ان کی زندگی میں کوئی بات ہی نہیں ہے. اور دوسری طرف کیا ہے کہ زندگی اس فن, موج مستی, ان کی صبح کہیں تو شام ہے, کہیں تو راتیں, کہیں وہ کہتے ہیں مقصد ہی کوئی نہیں. اسلام کہتے ہیں دونوں کے بیچ میں رہو. دیکھیے زکات کا نصاب اللہ نے دیا, پورا ایک ایک چیز کا زکات. بکریاں ہیں تو اتنا ہے, گائے ہیں تو اتنی ہے, پھل ہے تو اتنا ہے, سبزیاں اتنی ہیں, مال ہے تو اتنا. یہ کیوں دیا؟ ایک جملے میں نہیں کہا جا سکتا تھا کہ جو کماتے ہو سیدھا اللہ کے راستے میں ختم. اب آپ سارا دن ڈاکٹر کی دکان پہ جو بیٹھ کے دوائی لیں گے تو کس وقت آپ دین اور دنیا کے کام کریں گے؟ تو اگر آپ سب اس پورے کورس کے بعد لفظی ترجمہ نہ بھی یاد کر سکے پورے قرآن کا تو مجھے اتنا دکھ نہیں ہوگا، لیکن اگر آپ کی زندگی نیچرل نہ بنی، فطری زندگی نہ ہوئی، تو میں سمجھوں گی کہ اس کام سے ہم ناکام رہے ہیں. آپ آج سے پیچھے جو ہوا چھوڑ دیجئے، آج سے اگر اس کائنات کی ان ساری چیزوں سے سبق لیں، کوئی چیز کیسی کیوں ہے، غور کیا کریں، کھانا پکائیں تو یہ غور کریں، یہ ایسا کیوں، اس کے اندر یہ کیوں، یہ اندر سے سخت کیوں، یہ باہر سے سخت کیوں. دیکھیں تربوز باہر سے سخت ہے، اندر سے نرم ہے، اور زیتون باہر سے نرم ہے تو گٹھلی سخت ہے، آم باہر سے نرم ہے تو اندر سے سخت ہے، کوئی وجہ اس کی؟ یہ اندر ہی خوبیاں لے کے آئیں، پھر آپ دیکھیں گے آپ کے لیے یہ کائنات وہ کہتا ہے کہ میں اطفال نہیں رہے گی، یہ آپ کے لیے ایک مدرسہ بن جائے گی. اللہ تعالیٰ کہتے ہیں وَسَخَّرَ لَكُمُ اللَّيْلَ وَالنَّهَارَ، اب رات دن بھی تھوڑے سے دیکھ لیں، آیت 12، اور اس نے مسخر کیا تمہارے لیے رات اور دن. اور کیا ہوتا سورت غالباً میرا خیال ہے اگر میں بھول نہیں رہی سورت زمر میں آتا ہے کہ اللہ اگر تم پہ رات ہی کر دے رات ہی کر دے تو کون ہے جو رات کو ہٹائے، اور اگر رات تم پہ دن کر دے تو دن کر دے. یہ کیا بات ہے کہ ہر 12 گھنٹے کے بعد 12 گھنٹے میں 8-10 گھنٹے رات پھر دن، رات اور دن، پھر یہ گھومتے پھرتے ہیں. اس پہ غور کیا کریں، کبھی راتیں لمبی کبھی دن چھوٹے، ایک سیٹ سسٹم ہوتا 12 گھنٹے رات 12 گھنٹے دن، یہ کیوں نہیں ہے؟ یہ غور کرنے کی چیزیں. اس غور و فکر سے آپ کو ایک تو اللہ کا قرب ملے گا، اور آپ کو پتہ کہ ہر چیز میچنگ ہے. سردیوں میں دن لمبے تو راتیں چھوٹی، ٹھیک ہے، اس کو لکھیں ذرا اپنے پاس، کیونکہ رات اور دن کو سخر کرنے کی بات ہے نا، تو ہم اس پہ تھوڑا سا غور و فکر کریں گے انشاءاللہ. اب دیکھیے کہ رات گرمیوں میں کیا ہے، دن لمبے تو راتیں چھوٹی، ایسے ہی ہے نا؟ ہاں جی بالکل ایسے ہی ہے. اب ذرا آپ گرمیوں کی کے جو کھانے ہیں اس کو دیکھیے، جو روٹین لائف ہے گرمیوں کی، آپ دیکھیں گے ایسے لگتا ہے کہ جیسے وہ لوگوں کے پیسز جا کے ایک دوسرے کے اندر فٹ ہوتے ہیں نا، یہ سب کچھ اپنی جگہ پہ بہت نیچرل ہے. یہ جو عربوں کو کہا گیا کہ کیلولا کیا کرو، اس لیے کہ عرب اتنی گرمی ہوتی تھی، اور آج بھی آپ دیکھیے کہ سعودی عرب سمیت کئی جو عرب کنٹریز ہیں اس میں دوپہر کو 2 گھنٹے کی چھٹی ہوتی ہے، لوگ گھر آ کے سو کے آرام سے فریش اپ ہو کے پھر ظہر اور عصر کے بیچ میں آرام کرتے ہیں اور عصر پہ جا کے سو جاتے ہیں. اب آپ دیکھیے کہ جو گرمیوں کے کھانے ہیں، مجھے کبھی بھی سمجھ نہیں آتی تھی بچپن میں کہ کریلے گرمیوں میں کیوں ہوتے ہیں، کیونکہ گرمی اور اوپر سے کریلے، بھنڈیاں گرمیوں میں کیوں ہوتی ہیں؟ لیکن آپ دیکھیں کہ جب گرمی ہوتی ہے انسان کو پسینہ آتا ہے. آپ کو پتا ہے کہ ہمارے جسم کے اندر اتنا زیادہ میٹابولزم ہوتا ہے گرمیوں میں کہ نکلتی ہیں جب کھانا زیادہ پکتا ہے، ایسے ہی ہے نا، ٹریش زیادہ ہوتا ہے گرمیوں میں، میکسیمم ہمارے جسم سے ویسٹ نکلتی ہے. نہ چاہتے ہوئے بھی ہمارے جسم کو ایسی چیزوں کی ضرورت ہے گرمیوں کے موسم میں کہ جو ہمارے جسم کے اندر سے یہ میٹابولزم کے سسٹم کو نیوٹرل کریں، اور جو نمک نکل جاتا ہے، جو پانی پسینے سے نکل جاتا ہے، اس کو کمپنسیٹ کریں. اللہ نے کریلے اور بھنڈیوں سے وہ کمی پوری کر دی. آپ دیکھیے کہ آم کو دیکھ لیجئے، آم کے اندر ہائیلی قسم کا آئرن ہوتا ہے، تھوڑی دیر پڑا رہے تو کالا ہو جاتا ہے نا، جیسے سیب. اب یہ جو ہے نا، اس کا جس جو پھل کالا ہو جاتا ہے آپ سمجھے کہ وہ آکسیجن لے کے آئرن کے ساتھ مل کے وہ ایک نئی چیز بن جاتی ہے. اللہ کو پتا ہے اس موسم میں جسم میں آئرن کی کمی ہونی ہے تو یہ کھلانا ہے ان کو. اس میں اب سردیوں میں دیکھیے اپوزٹ، ساری ٹھنڈی میں سمجھ نہیں آتی تھی، سردیوں میں جس کے گھر جاتے ہیں آگے اورنج رکھ دیتے ہیں، ایک تو سردی سے ٹوٹ رہے ہیں، اوپر اورنج رکھ دیں، موسمیاں رکھ دیں، کینو رکھ دو، کہو ہے سردیاں اور کھاؤ ٹھنڈے اورنج، کیوں؟ وائٹامن سی ہے، تمہیں سردیوں میں وائٹامن سی کی ضرورت ہے. دھوپ میں بیٹھو، دھوپ میں بیٹھو، کیوں بیٹھو؟ تمہاری اسکن کو وائٹامن ڈی کی ضرورت ہے. وہ بنانے والے کے ہاتھوں میں خود کو دے دیں. نہ آپ کو یہ کولڈ کریموں کی ضرورت ہے، نہ نیویا کی ضرورت ہے، اور نہ پاؤنڈز کی ضرورت ہے. قدرت نے ہر چیز میں رکھا ہوا ہے. میرے ہمارے گھر کے ایک بڑے تھے تو وہ جب کاٹتے تھے نا اورنج یا لیمن، جو بھی سٹرک والی جو چیزیں ہوتی ہیں، گریپ فروٹ یا کچھ، تو اس کے بعد اس کے چھلکوں کو نا یوں ہاتھوں پہ ملتے تھے. تو میں نے کبھی دیکھا تو میں نے کہتے تمہیں پتہ اس میں آئل ہوتا ہے، تو مجھے سمجھ نہیں آتی کہ آئل کیسے ہوتا ہے، یہ تو آئل فری فوڈ ہے کیونکہ کھاتے ہوئے آئل نہیں. لیکن آج بھی آپ جا کے کبھی اس کے خاص طور پہ گریپ فروٹ کے چھلکے کو آپ سکواش کریں تو آپ دیکھیں گے اس میں سے چکنا آئل نکلے گا. وہ نیچرل. آج وہ اتنی سی ڈبی میں ہینڈ پیکڈ فلاں کر کے انہوں نے 5-6 پاؤنڈ کی رکھی ہوئی ہے, وہ بھی میرے پاس ہے, گرے فروٹ کی اتنی سی ڈبی جس میں سے ایکسٹریکٹ نکلا ہوا, جسے ہاتھ دھوئے تو ہونا کہ آپ اس کے چھلکوں سے دھو لیں. آج موجودہ دنیا جو ہے نا وہ اسی کائنات کو رنگ بدل بدل کے ہمارے سامنے پیش کرتی ہے. تو اللہ تعالیٰ کہتے ہیں کہ ان میں غور کرو تمہاری ہر چیز میں. پھر آپ دیکھیں رات اور دن کا ایک اور بھی اثر ہے فصلوں کے پکنے پہ. پھلوں میں جو جوس ہوتا ہے نا اس کا آنا جانا, اور جو سورج چاند کے مدو جزر کا جو ابھرتا ہے نا, سورج چھوٹا چاند چھوٹا بڑا کب ہے, اس کا تعلق آپ کو پتا ہے جو ٹائڈز ہوتی ہیں اس کے ساتھ ہے, اور آپ کو پتا انسانی جذبات کے ساتھ ہے. کچھ مہینے ایسے ہوتے ہیں کیسے کہ اس میں ضرور شوہر بیوی ساتھ رہے, اور کچھ مہینے ایسے ہیں کہ جس میں کہتے ہیں کہ شوہر بیوی کو بالکل اپنے ایک دوسرے سے الگ ہو جانا چاہیے. ایموشنز کے ساتھ تعلق ہے, چاند کے ساتھ مد و جزر کے ساتھ گھٹتی راتیں بڑھتی راتیں, یہ ایک پوری دنیا ہے. آپ پڑھ کے دیکھیں یقین کریں کہ آپ کو فطرت کے اشارے سمجھ آئیں گے. لیکن ہمارا مسئلہ کہ ایوری تھنگ آلویز, آئی نیڈ ایوری تھنگ شوڈ بی ایٹ مائی ہوم آلویز. یہ فریج فریزر نے یہ ظلم کیا نا ہمارے اوپر, اور پریزرو کر کر کے جو فریش چیزیں ان کو باسی کر کے کھاتے ہیں, جو باسی چیزیں ہوتی ہیں ان کو پھر گلا گلا کے کھاتے ہیں. نیچرل رہے. آج بھی دیکھیں ہم سوچتے ہیں کہ ہم امریکہ یا کینیڈا میں یا چلے ہم یورپ میں رہ رہے ہیں تو ہم خوش قسمت ہیں. ایک لحاظ سے ہم خوش قسمت ہیں کہ ہماری زندگی اپیرنٹلی بہت ایزی ہے, لیکن اگر آپ کہیں کہ آج کے دور میں سب سے خوش قسمت کون ہے, تو جو کسی گاؤں میں یا کسی صحرا میں یا کسی بھی پہاڑی مقام پہ رہتا ہے, جب نیچے سے اوپر جا کے اتنا پانی اٹھا کے لے کے جانا ہے تو پھر ان کو تو جاگنگ کی ضرورت ہی نہیں پڑے گی. تو اللہ تعالیٰ کہتے ہیں کہ میں نے ہر چیز بنائی ہوئی ہے. میں تو جتنا اس سورج پہ غور کر رہی ہوں نا, مجھے لگتا ہے کہ اللہ تو جان تیرے کام جا, ہمیں کچھ نہیں پتا, تو ہم بس وہ کریں جو تو کہہ رہے ہیں. اور جس نے یہ دیا اسی نے سونے کا وقت بھی بتا دیا, جاگنے کا وقت بھی بتا دیا. ہم اس کے اوپر رہیں گے, ہم فریش بھی رہیں گے, مطمئن بھی رہیں گے. جتنا دیر تک سوتے ہیں اتنا کلاس میں اونگتے ہیں, اتنا نمازیں ہماری پھیکی ہیں. یہ تو آپ نے رمضان میں بھی دیکھ لیا ہوگا, پوری پوری رات بعض دفعہ رمضان میں اس طرح سے کھل کے آرام نہیں ہوتا تھا, لیکن 2-2.5 گھنٹے کی نیند مل جائے آپ فریش ہو جاتے ہیں. اور اگر آپ صرف یہ سوچ کے سوتے رہیں کہ دن بہت لمبا ہے تو اب ہمیں اور سونا ہے اور میں بیمار ہوں, آپ دیکھیں کہ آپ سوتے رہ جائیں گے. اب یہ روٹین ٹھیک ہو رہی ہے نا, ابھی آج آدھی کلاس ہو رہی ہے, جاگ رہی ہے, کل ماشاء اللہ زیادہ جاگنے لگ جائیں گے, تیسرے دن دیکھیے آپ سارے ٹھیک ہو جائیں گے. اور عید والی پارٹی والے دن تو آپ سارے بھاگ رہے ہوں گے, اس دن تو سارے اتنے خوش موجیاں منا رہے ہوں گے. تو یہ جسم ہے نا, اس کو جتنا آرام دیں گے اتنا ہی آرام میں چلا جاتا ہے. پھر آپ دیکھیے اگلی چیز, بس شمس والقمر, اللہ اکبر, سورج اور چاند, کہہ لیں شوہر اور بیوی, ایک گرم ایک ٹھنڈا ہے, ایک چمکتا ہوا ایک چمکاتا ہوا, ایک کی اپنی قدرت, ایک کی اپنی روشنی ہے تو دوسرے کی لیوی روشنی ہے. والنجوم مسخرات بامرہ, اور ستاروں کے حکم کے بندے ہوئے ہیں. یہ سورج یہ چاند یہ سب کچھ اللہ کے حکم کے بندے ہوئے ہیں. پورا نظام شمسی ایک رب کا حکم مان رہا ہے, پھر فائدہ دے رہا ہے. تو ان نفیزہ نکل آیا تل لکھوں یا قلون, پھر یقیناً اس عقل رکھنے والی قوم کے لیے تو نشانی ہے. کائنات اس طرح سے مکمل ہے. آپ دیکھیں کہ جیسے آپ ایک چیز کو دوسری کے اوپر رکھ کے دیکھتے ہیں نا, جیسے جوتے کا پاؤں دوسرا پاؤں فٹ ہوتے ہیں تو ہم پہنتے ہیں, اس طرح یہ کائنات اتنی مضبوط ہے, اتنی اسٹرانگ ہے کہ بلیو می آپ اس کے بارے میں کچھ سوچ بھی نہیں سکتے کہ اس میں سے کیا چیز اللہ تعالیٰ نے ہمارے لیے رکھی ہوئی ہے. تو جب ہم ان چیزوں سے بھرپور فائدہ اٹھاتے ہیں, اللہ تعالیٰ ہمیں دیتے ہیں. اگر موقع ہوا تو میں آپ کو اینڈ پہ ایک ویڈیو چھوٹی سی دکھاؤں گی کہ کس طرح یہ نظام شمسی کن تاروں میں بندھا ہوا ہے. یہ ہے مسخرات تم بھی عمری, کھڑے ہیں تو کھڑے ہیں, گھوم رہے ہیں تو گھوم رہے ہیں, تیز چلو تیز چل رہے ہیں, آہستہ چلو آہستہ چل رہے ہیں. اور اللہ کہتے تم عقل رکھو کہ تم اللہ کے چھوٹے چھوٹے حکموں کو سن کر کیوں چوں چاں کرتے ہو, تمہاری زندگی کتنی مشکل ہے. اب اس کے بعد اب تھوڑی سی آپ کو سی ورڈ بھی دکھائی جا رہی ہے اگلی آیتوں میں, آیت 13 اینڈ 14. وما زرا لکم فی الارض مختلفا الوانہ, اور جو چیزیں اس نے پھیلا دی ہیں تمہارے لیے زمین میں ان کے مختلف رنگ ہیں. ان نفی ذالک لآیات لقوم یذکرون, اس میں یقیناً نشانی ہے اس قوم کے لیے جو غور و فکر کرتی ہے. اب یہاں دیکھیے زرا لکم فی الارض, کیا کچھ زمین میں پھیلایا ہوا ہے. آپ دیکھیں نباتات ہے, حیوانات ہے, معدنیات ہے, کیا ہے, ان کے رنگ بڑے مختلف ہیں. کیسے مختلف ہیں, ان کے حساب سے. یہ جو الوان کا لفظ ہے لون کی جمع ہے, پیچھے پڑ چکے ہیں گائے کے واقعے میں, نیچرل کلر کو کہتے ہیں، رنگ کے لیے بھی آتا ہے اور قسم کے لیے بھی آتا ہے. اور سورۃ فاطر آیت 27 سے 28 میں بھی آتی ہے یہی بات کہ اللہ تعالیٰ نے مختلف قسم کی رنگ کی چیزیں بنائی. آپ دیکھیے کہ جب ہم اس کائنات کے رنگوں پہ غور کرتے ہیں نا، تو ہمیں اس وقت تو اور ہی زیادہ سمجھ آ جاتی ہے کہ اللہ تعالیٰ کو کیسا کام پسند ہے، کس طرح سے اللہ کی ذات اس کائنات کو سجاتے ہیں. کبھی آپ پہاڑوں کو دیکھیں، کتنی مختلف رنگ کے پہاڑ ہیں، کس طرح سے اللہ تعالیٰ نے اس کائنات کے اندر مختلف چیزوں کو رکھ کے ہم سب کو یہ سکھا دیا کہ تم بھی اپنے اندر وہ خوبصورتی لے کے آؤ جس کے اندر تمہیں لگے کہ تمہاری زندگی کا ایک مقصد ہے. وجہ کیا کہ ہم ان چیزوں کو پاتے ہیں نا، تو ڈفرینٹ چیزوں سے مزاج بدلنے لگتے ہیں. تھوڑا سا اسکرین کو دیکھیے گا، کچھ دن سے ایک چیز آپ میں شیئر کرتی ہوں. آپ دیکھیے یہ کیا ہے، آپ اس کو کیا کہیں گے؟ آپ کو پتا یہ نیچرل پہاڑ ہے، چائنا کے یہ پہاڑ ہے، مختلف الوانہا. اور یہ آپ اب جانے کے لیے چائنا کا ویزا لگوا لیں، کورس ختم ہوگا تو سب چلتے ہیں چائنا. آپ کو پتا یہ رنگ مختلف کیوں ہیں؟ یہ معدنیات ہیں ان کے اندر، یہ سلفر ہے کہیں اور. یہ واللہ ان چیزوں کو دیکھ کے کیا یہ آیت سمجھ نہیں آتی؟ اللہ اکبر کبیرہ. اب اس آیت پہ غور کریں اور پھر اس آیت کو پڑھیں کہ مختلف الوانہا، ہم نے کیا رنگ بنانے ہیں. اور ہم یہاں جا کے بھی جا کے آلو چھولے کھا کے آ جائیں گے، کھانا نہیں ملتا، گول گپوں کی ریڑی نہیں ہے، ساتھ نہ لے جائیں گے برگر بنا کے. ہم اللہ کے بندے چلے بھی جاتے ہیں نا سیر کرنے، تو کھانا ہی کھا کھو کے آ جاتے ہیں، موقع نہیں. کہتے ہیں کہاں پہاڑ پہ جائیں، وہ جیسے ایک سسٹر تھی تو انہیں چلے، گھر والوں نے کہا وہاں چلے باغ میں، کہتی باغ میں جا کے کیا کرنے کا آسی خاص ہوتی ہے. یہ دیکھیے یہ جو رنگ ہے نا اس کے، یہ جو معدنیات ہے نا، تو اس معدنیت کا رنگ جو مائنز ہے نا، اس کا رنگ پہاڑ کے اوپر آ گیا. اب آپ دیکھ لیں اللہ کی یہ کائنات ہے. اب یہ جو جتنے رنگوں کے کمبینیشن آج آپ کو دنیا میں ملتے ہیں، وہ انہی چیزوں سے مل کے بنے ہیں نا. تو نیچر کو ڈھونڈے، اسی میں آپ کو اللہ کا پیار ملے گا، اسی سے اللہ تعالیٰ نے ہم سب کے لیے زندگی کا. آپ دیکھیں ابھی تم نے پہاڑ دیکھے نا، بگلی چیز پہ چلتے ہیں اور وہ کیا ہے، سی سائٹ، سمندروں کے اندر کیا کیا طوفان برپا. فرنتر ہی اور وہی ہے جس نے سمندر کو تمہاری ضروریات پوری کرنے میں لگا دیا تاکہ تم کھاؤ اس سے تازہ گوشت، فریش میٹ کھاؤ، سی فوڈ کھاؤ. وَتَسْتَخْرِجُ مِنْهُ حِلْيَةً، اور تم نکالو اس میں سے گہنے، ہلیا کے گہنے، پلس، تلبسونہا، کہ تم اس کو پہناتے ہو، جو تم پہنتے ہو. وَتَرَى الْفُلْكَ مَوَاخِرَ فِيهِ، اور تم دیکھتے ہو کشتیوں کو کہ پانی کو چیرتی بھی چلتی ہیں اس سمندر میں. وَلِتَبْتَغُوا مِنْ فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ، اور تاکہ تم اس کا فضل تلاش کرو اور تاکہ تم شکر کرو. یہاں سے آپ ذرا سی فوڈ، سمندروں کے اندر سے جو فائدے نکلتے ہیں ان کو جمع کر کے دیکھیے. تو سب سے پہلی چیز کے سخر البحر، پہلی غور کی چیز کے کہ ہم اس سمندر پر چلتے ہیں. آپ دیکھیے کہ جہاں ایک سوئی رکھیں اور وہ زمین پانی میں ڈوب جائے، وہاں اتنے بڑے بڑے جہاز ہمارے چلتے پھرتے. کبھی گئے آپ اوشن میں سفر کے؟ کشتی میں تو بیٹھے ہی ہوں گے نا. کیا یہ عقل میں آنے والی بات ہے کہ انسان اتنا اس کا وزن ہے، آپ ایک کچے گدے پہ یا کرسی پہ بیٹھے، ہو سکتا ہے وہ آپ کے بوجھ سے دب جائے، ٹیڑھی ہو جائے یا دب جائے، ڈم بم پڑ جائے، لیکن پانی کے اوپر آپ چلتے پھرتے ہیں اور پانی کو کچھ نہیں ہوتا. امیجن کیجئے نا، پانی ہے اس کو دبائیں گے تو دبے گا نا، لیکن اتنی بڑی کشتی، پھر اس کے اوپر پانی ہے، پھر اس پہ 40, 50, 60 اور بڑے بڑے جو جہاز ہیں ان میں تو کئی سینکڑوں، 2-2, 3-3 سو لوگ ہوتے ہیں. اللہ کہتے ہیں کبھی دیکھا سخر البحر، اس پانی کی نرمی کو فیل کرو کہ یہ اتنوں کو برداشت کر رہا ہے. یہ حکم ہے ادھر. اور آپ کہتے ہیں یہ سلح ارشمیدس ہے ایک پورا، جو جتنی بڑی کشتی ہوگی، جتنا بڑا جہاز ہوگا نا، اتنا سیکیور ہوگا. چھوٹی کشتیاں ڈوب جاتی ہیں. فطرت نے ایک ایسا سیٹ کر دیا پانی کے اندر، وہ اس کا ایکویلیبریم کیا ہوتا ہے کہ جو ہی وزن ایک طرف آتا ہے تو دوسری طرف سے چیزیں جا کے اس کو بیلنس کرتے ہیں. تو پانی کی نرمی لے کے آؤ اپنے اندر، پہلی چیز تو عمل کی اس میں ہی ہے. سخت چیزیں ٹوٹ جاتی ہیں، نرم چیزیں فلیکسیبل مضبوط ہوتی ہیں. آپ پلاسٹک لیں، سخت پلاسٹک ہوگا گھر میں آتے ہی ٹوٹ جائے گا. ہینگر لیں پلاسٹک کا، سخت جائے گا، اور سافٹ پلاسٹک لے کے آئیں گے تو وہ سافٹ جھک تو جائے گا، ٹوٹے گا نہیں. انسانوں میں وہی لوگ جیتتے ہیں جن کے اندر اللہ نے نرمی دی. حدیث میں آتا ہے کہ عائشہ، اللہ نے اپنی بیوی کو، اللہ کے نبی نے اپنی وائف سے کہا کہ عائشہ جس کو نرمی دی گئی اس کو خیر کل دے دی گئی. جس کے مزاج میں نرمی ہے نا، یہ اللہ کا تحفہ ہے. وجہ کیا کہ وہ پانی کی طرح فلیکسیبل ہے، ادھر سے گم جائے گا، ادھر سے گر جائے گا، کسی کو غصہ آئے گا وہ ادھر چلا جائے گا، کوئی اس کو برا بلا کہے گا وہ ادھر سے نکل جائے گا، کوئی اس کو چڑ چڑھائے گا وہ چڑھے گا نہیں. یعنی جسٹ لائک ماڈیفائڈ گلاس، بالکل ایسے روئی کے گولے کی طرح بن جاؤ. کسی کی بات مجھے بڑی اچھی لگی، انہوں نے کہا کہ لڑکی کو سوئی کی طرح ہونا چاہیے. میں نے کہا میں سے بھی گزر جائے، پتلے میں سے بھی گزر جائے. یعنی آپ دیکھیے نا کہ فلیکسیبلٹی ہے نا، حالات اچھے ہوں گے تو بھی خوش خوش گزر جائیں، اور سخت حالات ہیں تو گزر جائیں. شکوے تو نہیں کرتے رہے، جو شکوے کرتے ہیں وہ زندگی میں کبھی کامیاب نہیں ہوتے. پھر آپ دیکھیے دوسری چیز، لی تاکلوا منہ لحما طریا، کھاؤ اس میں سے تم تازہ گوشت. کیا کھاتے ہیں ہم؟ سی فوڈ، مچھلی کھاتے ہیں. کس کو پسند ہے مچھلی؟ الحمدللہ کس کوئی کو ایسا نہیں ہوگا جس کو پسند نہ ہو. آپ ایک کام کر کے دیکھیں، زندہ مچھلی منگائیں، زندہ سے مراد ثابت، اور اس کو خود اندر سے کاٹیں. جو اس کے اندر کی جو رگیں اور جو اس کے اندر، آپ کو پتہ کہ ٹرانسپیرنٹ قسم کی جھلیاں ہوتی ہیں مچھلی کے پیٹ کے اندر، ایک ہلکا سا چھری کا کونا لگے تو رپچر ہو جائے. اللہ نے اس مچھلی کے اندر کے سسٹم کو اتنا زیادہ ٹرانسپیرنٹ بنایا. کیوں مچھلی سب کو پسند ہوتی ہے اور کیوں ڈاکٹر بھی کہتے ہیں کھا لو؟ لائٹ کی ہوتی ہے، کیونکہ وہ اندر سے صاف ہے، اس کے اندر خون نہیں ہوتا، اسی لیے اس کو بغیر ذبح کے بھی آپ کھا سکتے ہیں. پھر آپ دیکھیے کہ فیل ایزی بھی ہوتی ہے، لائٹ ویٹ ہوتی ہے. اور کبھی مچھلی کو پانی میں تیرتا دیکھا آپ نے؟ یوں مچھلی نہیں تیرتی، یوں تیرتی ہے. کیوں؟ میکسیمم ریزسٹنس، اپنے وہ چپو بن جاتی ہے، پانی ادھر سے بھی آ رہا ہے ادھر سے. اب پانی کی ریزسٹنس ہے نا، آپ دیکھیں نا پانی یوں ہے، تو اگر مچھلی بھی یوں لیٹ جائے گی تو وہ تو ریزسٹنس کے رخ پہ آ گئی، وہ تو موافق ہو گئی. پانی یوں ہے، مچھلی یوں ہے، یوں چلتی ہے. وہ کہتے ہیں نا کہ نہ گھبرا تم دیے باد مخالف سے عقاب، یہ تو چلتی ہے تجھے اونچا اڑانے کے لیے. آپ یہ کیوں نہیں سوچتے کہ پانی یوں کیوں تیرتا ہے؟ پانی یوں کیوں نہیں اوپر سے نیچے آتا؟ ہر چیز میں سسٹم ہے. میرا تو دل چاہتا ہے کہ اب بس ایک کلاس ہم سائنس کی بھی ساتھ لیں، کائنات کو غور کر فکر کرے، عقل دنگ رہ جاتی ہے. پھر لحمن طریق، فریش میٹ نکالو اور کھا لو ہمیشہ سے. آپ دیکھیے پھر اس کے بعد اگلی چیز جو آپ کے مزاج کی، اور وہ کیا بتا سخری جو مین ہو ہلیا، تم اس میں سے بناؤ سنگار کا سامان نکال دو. یہ جو ہلیا کیا ہے؟ یہ وہی ہولیش، کس کو کہتے ہیں؟ پرلز، موتی بننے کی طرف اشارہ ہے. آپ کو پتا ہے موتی کیسے بنتے ہیں؟ اللہ سبحانہ، یہ جو آئسٹرز ہوتے ہیں نا، سمجھتے ہیں؟ جو ہوتے ہیں آئسٹر کا مزاج کیا ہوتا ہے کہ یہ پورا بند ہوتا ہے، اللہ تعالیٰ نے اس کو اس طرح سے رکھا ہوا ہوتا ہے، بہت نازک مزاج آپ میں سے بہت سارے لوگوں کی طرح. اب ہوتا ہے کہ ایک ریت کا ذرہ، اونلی ون ریت کا ذرہ کسی طریقے سے اس آئسٹر کے اندر چلا جاتا ہے. اب جب وہ اندر جاتا ہے نا وہ ذرہ، تو وہ اندر جو کیڑا ہے نا اس کو ٹچ کرتا ہے تو اس کو چھپتا ہے، تکلیف ہوتی ہے نا جیسے کٹتا کٹتا. اب وہ جو کیڑا ہے نا اس ریت کے ذرے کی چبن سے بچنے کے لیے اپنے منہ سے ایک لعاب نکالتا ہے، سلپری جیسے میوکس ٹائپ کی ایک چیز کہتے ہیں، اور وہ لعاب جو ہے نا وہ اپنے ارد گرد ڈالتا ہے، یوں ڈالتا ہے. وہ ریت کا کترا اس کو چپتا رہتا ہے چپتا رہتا ہے، وہ لعاب ڈالتا رہتا ہے لعاب ڈالتا رہتا ہے ڈالتا رہتا ہے. اور اس کے بعد وہ لعاب جو ہوتا ہے نا ایک وقت گزرتا ہے، کچھ خاص تھپیڑے کھا کھا کے نا وہ موتی کی شکل میں بدل جاتا ہے. وہ شعر تو آپ نے بھی سنا ہوگا نا کہ کیا گزری ہے قطرے پہ گوہر ہونے تک. فطرت کا اصول ہے تکلیفوں میں سے ہی موتی نکلتے ہیں. اگر یہ چبھے نہ، یہ تکلیفیں نہ ہو، آپ موتی بننا چاہتے ہیں اور اللہ کے راستے کے موتی بننا چاہتے ہیں، تو آپ کو یہ ریت کے ذرے تو سہنے ہی پڑیں گے. دشمن آ کے پتہ کر کے چلا گیا ملک، جی ہمیں نیند بڑی آئی، رمضان کے بعد تو اٹھنا بھی مشکل لگتا ہے. اللہ اکبر، اللہ تعالیٰ کہتے. اور خوبصورتی دیکھیں کتنی، اور آپ دیکھیں لفظ تل بسو نہ ہا کا لفظ ہے نا، تم پہنتے ہو، مذکر کی ضمیر ہے، حالانکہ پلس کون پہنتے ہیں؟ عورتیں پہنتی ہیں. اس پہ وہ ایک مفسر ہیں، تو دیکھو یہ آیت بتاتی ہے کہ مردوں کو اپنی بیویوں کو زیور پہنانے چاہیے. اب یہ بات تو آپ سب بھی نوٹ کریں گے، مجھے بھی بتائیں کہ مرد پہنا ہے، کیونکہ بیوی کے پاس زیور ہوتا ہے تو فائدہ مرد کا ہی ہوتا ہے، کبھی نہ کبھی مرد کا ہی کام آتی ہے. لیکن وہ کہتے ہیں کہ تم پہنواتے ہو، یعنی عورتوں کو زیور پہناؤ تاکہ وہ پہنے اور تمہیں ہی اچھی لگیں گی اور یہ سب کچھ ہوگی. وَهُوَ الَّذِي سَخَّرَ الْبَحْرَ لِتَأْكُلُوا مِنْهُ لَحْمًا طَرِيًّا. اور یہاں سے فریش میٹ کی طرف بھی اشارہ ہے کہ باسی نہیں کھاؤ، فریش کھاؤ. پھر اس کے بعد آپ دیکھیے، وَتَرَى الْفُلْكَ مَوَاخِرَ فِيهِ، اور تم دیکھتے ہو کشتیوں کو، دیکھتے ہو، اللہ کہتا ہے دیکھو، غور کرو. اور جہاں یہ آیتیں اتاری تھی وہاں پانی بھی نہیں تھا، جدہ میں جاتے ہوں گے کبھی تو دیکھتے ہوں گے، مکہ میں تو کوئی نہیں تھا، لیکن اللہ نے تب سے یہ قرآن اس طرح کا اپڈیٹڈ کر دیا کہ ہم سب اس کو دیکھیں اور پڑھیں. کشتیاں مواخر فیہ، یہ جو لفظ ہے نا مواخر، اس کو ہائی لائٹ کرے، ماخرہ تو ان کی جمع ہے. مخرہ کہتے ہیں چوڑائی میں پھاڑنا. کب دیکھیں نا، یہ کاغذ ہے، اگر میں اس کو یوں پھاڑوں، ٹھیک ہے، تو یہ کون سا ہو گیا؟ یاد ہے آپ کو سورۃ یوسف میں بتایا تھا، قدہ. وَإِن قَمِيصَ كَانَ قُدَّتْ مِن دُبُرِ. قدہ یہ قد جو ہمارا بڑھتا ہے، یہ بھی تو ہم اوپر بڑھتے ہیں نا، تو ماشاءاللہ جب ہم چوڑے ہو کے بڑھنے لگ جاتے ہیں جو ہمارا ویٹ، تو یہ مواخرہ، یہ چوڑائی میں پھاڑنا. پانی میں کشتیاں کیسے چلتی ہیں؟ مواخرہ. اللہ نے یہاں بتا دیا کہ یہ کشتیاں چلتی ہیں. وَلِتَبْتَغُوا مِنْ فَضْلِهِ، تاکہ تم اس کا فضل تلاش کرو. وَلَعَلَّكُمْ تَشْكُرُونَ، اور تاکہ تم شکر کرو. کیا اللہ تعالیٰ بتاتا ہے کہ دیکھو اس دنیا میں، اس دنیا کو دیکھو، جس رب نے عارضی دنیا اتنی خوبصورت بنا دی، سوچو اس نے پھر مستقل دنیا کیسی بنائی ہوگی. یہاں یہ غور کی بات ہے، چند دن کی دنیا نا، آپ کو تھوڑے دن کسی جگہ رہنا ہو تو آپ اس کو ضرورت کے مارے اگر چیزیں لیتے بھی تو ساتھ ہی یہ کہتے ہیں کہ پھر چھوڑ جانی ہے، لیکن پھر بھی بنا لیتے ہیں ہم چیزیں. آپ سوچئے یہ دنیا تو عارضی ہے، جس کی مچھر کے پر سے بھی زیادہ اہمیت نہیں ہے، تو وہ جنت کیسی ہوگی کہ جس کے لیے اللہ نے خود فرمایا کہ فلا تعلم نفس ما اخفی لهم من قرۃ اعین جزاء بما كانوا يعملون. اللہ تعالیٰ یہ چاہتا ہے کہ تم ان ساری چیزوں سے فائدے لو، یہ سب کچھ اس نے تمہارے لیے رکھا اور تم اس سے فائدہ لو. گویا کہ آپ کہہ سکتے ہیں کہ نایتوں میں سمندروں کے تین بڑے فائدے ہم نے لے لیے، لحم تازہ گوشت، حلیہ زیورات، اور فضلی ہی کشتی سے فائدہ لینا، کمانا، سب کچھ. کشتی کو بھی ماخر کہتے ہیں، کشتی کو ماخرہ کہتے ہیں، کشتی کا پانی کو پھاڑنا کہ آواز پیدا ہو، ایک ہلکی سی آواز ہوتی ہے نا، اسی کے اندر ہے. پھر اسی طرح آپ دیکھیے کہ ماخر وہ کشتی جو پانی کو پھاڑے، اور پھر اسی کی جمع مواخر ہے. نیو یارک ٹائمز کی ایک رپورٹ ہے، ویسٹ افریقہ کا ایک شہر تھا، ایوری کوسٹ، ساحلی ملک ہے، بجلی کثرت سے، افریقہ کا شو کیس کہتے ہیں اس کو، یعنی وہ اتنا خوبصورت ہے. دسمبر 1983 کو اچانک وہ ایسا ملک بن گیا جہاں لوگ موم بتی کی روشنی میں کھانا کھائیں، پن بجلی سے بجلی پیدا ہوتی، بارش کی کمی سے ڈیم خشک ہوئے، صنعتی ترقی 25% رہ گئی، کمپیوٹر فیل ہو گئے، لفٹ میں پھنسنے کے ڈر سے لوگ نہ بیٹھے، ایک بارش ہوئی اور ان کی سب مشینری بیکار ہو گئی. یہ ہے اللہ کا حکم کہ کائنات میں جتنی نعمتیں تم استعمال کرتے ہو نا، اللہ کی صرف ایک کن کی مار ہے اور سب کچھ ختم ہوتا ہے. لہذا وَلَعَلَّكُمْ تَشْكُرُونَ، نعمتوں پہ شکر کرو. انہی سمندروں میں جا کے اگر فحاشی کا کام کریں اور اپنی سیروں کے نام پہ گندی چیزوں کو دیکھیں اور لیں، تو یہ بات درست نہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ اس دنیا کے تم سحر میں مبتلا ہو، یہ تو کچھ بھی نہیں ہے. آج تم اس کو دیکھ رہے ہو، کل یہ نہیں رہے گا. آخرت کے مقابلے میں دنیا کی زندگی 1% بھی نہیں ہے. اس لیے تم اس آخرت کو پانے کی فکر کرو جس کے لیے اللہ نے یہ سب کچھ رکھا ہے. اب آخری چیز آج کے سبق میں جس پہ غور و فکر ہے، اور وہ کیا ہے؟ پہاڑ. والقافل ارض رواسیا، اور اس نے زمین میں لنگر ڈال دیے. لنگر کیا ہوتا ہے؟ اینکر. اینکر کیا ہوتا ہے؟ کشتی کو جب روکنا ہوتا ہے نا، تو پھر ایک موٹی سی رسی ہے، اس کے آگے بڑا سا کڑا ہوتا ہے، اس کو پھینکتے ہیں کسی ایسی ہک کے اوپر کہ جس کے ساتھ باندھ کے ایک قسم کی کشتی رک جاتی ہے. صرف اس ایک لفظ نے آج سائنس کو سوچنے پہ مائل کر دیا کہ آخر ان پہاڑوں کی کیا پریپوزیشن ہے یا ان پہاڑوں سے کیا کام ہے. تو آج یہ پتہ چل گیا کہ پہاڑوں کا کام کیا ہے, انتمید بکم, کہ ایسا نہ ہو کہ یہ زمین تمہیں لے کر لڑک جائے. ہنوان ہار وسبل اللہ لکم تحتدون, اور نہریں بنائیں اور راستے بنائے تاکہ تم اپنی منزلوں تک پہنچا کرو. تین چیزیں, تینوں کو دیکھ لیتے ہیں. پہلی چیز آپ دیکھیے پہاڑ ہے. آپ کو پتا ہے کہ یہ زمین جس کے اوپر میں اور آپ رہتے ہیں, یہ کیا ہے؟ اس زمین کے نیچے پگھلی ہوئی دھاتیں ہیں. آپ امیجن کریں اگر آپ نے کبھی کوئی چیز پگھلائی ہو. کس چیز کی مثال دوں؟ کچھ نہیں ہے تو چلیں, کبھی آپ نے گڑ پگھلایا ہوگا نا, ایک گاڑی سی لئی سی بن جاتی ہے نا. یا اگر کبھی تصویروں میں آپ نے سونے چاندی کو پگھلا دیکھا ہو, یا کبھی اسٹیل مل کی کوئی تصویریں دیکھی ہو جس میں وہ پہلے میلٹ کرتے ہیں اسٹیل کو, پھر اس سے مختلف اوزار بناتے ہیں. یہ جس زمین پہ ہم رہتے ہیں نا, اس زمین کے نیچے کئی فٹ تک صرف پگھلی ہوئی دھاتیں ہیں, اور جس زمین پہ میں اور آپ ہے نا, یہ فیو انچز ایک کرسٹ ہے, یہ ٹھنڈا کیا ہوا اللہ نے. یہ زمین آپ کہہ سکتے ہیں جیسے آپ ایک بڑے سے بول کے اندر کو پگھلی ہوئی چیز لائیں اور اس کے اوپر پتلی سی ایک پیپر پلیٹ رکھ دیں. یہ پیپر پلیٹ جو نا, یہ میری اور آپ کی زمین ہے. اب وہ اگر یہ پہاڑ نہ ہوتے تو نمبر ایک, ہر وقت زلزلے آئے رہتے, ہم ایک خیمے کا بھی کیل نہیں لگا سکتے تھے, یہ زمین جو فٹ بال کی طرح گھومتی رہتی. اللہ تعالیٰ نے یہ پہاڑ جو ہے یہ رواسی کیسے بنائے, یہ زمین کے اس کرسٹ کو نیچے جا کے ٹھوک دیا ہوا. ایون آپ کو پتا کہ سمندروں کے اندر بھی پہاڑ ہیں. اگر یہ پہاڑ نہ ہوتے تو زمین ایک لٹو کی طرح ہر وقت گھومتی رہتی اور ایک لیکوڈ کے اوپر تیرتے ہوئے پتے کی طرح ہماری یہ زمین تیر رہی ہوتی, مسلسل یہ زمین ہچکولے کھاتی. اور اسی طرح سے ہم لوگ ایک دوسرے سے گھومتے. اسی لیے اللہ تعالیٰ نے کہا کہ وال کفل اردی رواسی ان تمید ابکم. یہ جو لفظ ہے نا تمید, یہ مادہ یمیدو سے, اور مادہ یمیدو کہتے ہیں ڈگمگانے کو, جنبش کرنا. آپ سوچیے اس پتلے سے چھلکے پہ ہم رہ رہے ہیں جس زمین کے پیٹ میں پگھلی بھی دھاتے ہیں. کیا اللہ کا ایک کن ہو تو ہم سب بھی زمین کے اندر نہیں جا سکتے؟ اگر پہاڑ نہ ہوتے تو یہ زمین تیرتی, فلوٹ کرتی جیسے کشتی تیرتی ہے پانی کے اندر, اور ہم یہاں رہتے اور ہم ان چیزوں کا اندازہ نہ لگا سکتے. وانہارم وسبل اللہ لکم تحتدون, کتنی مکمل دنیا ہے, اور اب آسمان کی چیز وہ علامات اور دوسری علامتیں بھی ہیں. یہ صرف اتنی نہیں ہے رب کو پانے کی, بلکہ اور بھی علامتیں ہیں. وہ کیا ہیں؟ وَبِالنَّجْمِ هُمْ يَهْتَدُونَ, اور وہ ستاروں سے بھی رہنمائی لیتے ہیں. اللہ تعالیٰ نے انسانوں کی مدد کے لیے زمین میں علامتیں بنائی, راستوں کی پہچان, جگہ. یہ پہاڑی علاقے ہیں, یہ زمینی علاقے ہیں. گلوب پورے کو دیکھ لیجئے, کیسے اللہ تعالیٰ نے یہ سب کچھ کر کے ہمیں دکھا دیا, اور ساتھ ہی ساتھ ستارے ٹانک دیے. ستاروں سے بھی راستے پتہ چلتے ہیں. اللہ سبحانہ تعالیٰ کہتے ہیں یہ سب کچھ میں نے تمہارے لیے بنایا کہ تم غور کرو. کیا غور و فکر ہے؟ اللہ تعالیٰ اگلی آیت میں اس کی دعوت دیتے ہیں, افمئی یخلق کما لا یخلق, تو کیا وہ جو یہ سب کچھ پیدا کرتا ہے وہ اس طرح ہو سکتا ہے جو پیدا نہیں کرتے؟ افلا تذکرون, تو کیا تم نصیحت حاصل نہیں کرتے؟ یہ تھا تھیم اس سارے سبق کا. کیوں مکہ والو, جو تم نے بت بنائے ہوئے ہیں, یہ ہمارے لات منات عزا یعوب یغوث فلا فلا, بتاؤ کیا انہوں نے بھی یہ سب کچھ بنایا ہے جو اللہ نے بنایا ہوا ہے؟ سورۃ یونس آیت 18 میں ہم پڑھ چکے ہیں, وَيَقُولُونَ هَٰؤُلَاءِ شُفَعَاؤُنَا عِندَنَا عِندَ اللَّهِ, وہ کہتے ہیں یہ ہمارے اللہ کے یہاں سفارشی ہیں. تو اللہ تعالیٰ کہتے ہیں بتاؤ کیا ان کا اللہ کے ساتھ کچھ حصہ ہے؟ بنایا جس نے, چلائے گا بھی وہی, تو مان جاؤ کہ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا, اور اگر تم اللہ کی نعمتوں کو گنو تو ان کا احاطہ نہیں کر سکتے. گنتی تو دور, اس کی نعمتوں سے پورا فائدہ نہیں تم اٹھا سکتے. اِنَّ اللَّهَ لَغَفُورُ الرَّحِيمُ, بے شک وہ بخشنے والا اور مہربان ہے. پیچھے بھی ہم نے پڑھی بات نعمتوں کی, سورت ابراہیم میں ہم نے پڑھا تھا کہ اللہ کی نعمتیں گننا چاہو تو گن نہیں سکتے. کیا میں اور آپ ان نعمتوں کو گن سکتے ہیں؟ آپ دیکھیے کہ آپ کہتے ہیں میرے پاس کیا ہے. نعمت وہ ہوتی ہے جب چھنتی ہے تو پتہ چلتا ہے, یعنی بیماری, تب بیماری آتی ہے تو صحت کی قدر پتہ چلتی ہے. آپ سوچیں صرف اپنے اس جسم کو, 5 سے 6 فٹ کا جسم ہے, ہم اس کے ظاہری تقاضے پورے کرتے ہیں نا. دیکھیں دو ریسپٹرز ہیں, ایک منہ اور ایک سانس کی نالی, یہ دو اللہ نے ہمارے ہاتھ میں رکھے نا. منہ کے ذریعے سے فیڈ کرتے ہیں, ٹھیک ہے, کھاتے پیتے, یہ جتنی گروسری خریدتے ہیں ہم, یہ کس چیز کی خریدتے ہیں؟ منہ کے راستے جانے والی چیزیں. آپ امیجن کریں ذرا, آپ نے آپ سے پوچھے اگر مجھے اپنے جسم کے اندر کے نظام کو بھی روز خود فیڈ کرنا پڑتا, روز جاتے خون خرید کے لاتے, پھر خون کی بوتلیں لگاتے, وائٹامنس لاتے, ریڈ پلیٹلیٹس لیتے, ریڈ لاتے وائٹ لاتے, خون کی پریپوزیشن صحیح کرتے, بلڈ کے جا کے سارا دن اندر کی مشینیں سیٹ کرتے رہتے, تو کیا ہم باہر کے کام کر سکتے تھے؟ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا. اصل بات یہ ہے کہ ہم اللہ کا شکر نہیں کرتے. ہمارے جسم کے اندر اتنی مشینیں ہیں کہ اگر ان کو باہر دنیا میں آرٹیفیشلی آپریٹ کرنا پڑے تو کئی ایکڑ جگہ چاہیے. کہتے ہیں یہ برین کے اندر جو کچھ ہو رہا ہے اس سارے سلسلے کو اگر باہر اوپن ایئر میں کر دیا جائے تو کئی ایکڑ جگہ چاہیے جہاں یہ ساری مشینیں فٹ ہوں گی. آپ نے دیکھی ہوں گی نا ریفائنریز, ہماری ایک ریفائنری تھی, ہم جا کے دیکھا کرتے تھے بچپن میں. ریفائنری کیا کرتی ہے؟ جو کروڈ آئل آتا ہے نا اس کو صاف کر کے, جو کیا کہتے ہیں آپ, کوکنگ آئل میں بدلتے ہیں. صاف کرنا ریفائنری, یقین کریں اتنا بڑا پلانٹ تھا کہ شاید اس سے بڑے بڑے ہال تھے جس کے اندر مشینیں لگی ہوئی تھیں. اور جب وہ چلتی تھی مشینیں, جب بوائلرز اس کے چلتے تھے تو خوف آتا تھا کہ کہیں پھٹ نہ پڑے اس کے جوش سے. صرف اس نے کرنا ہے کہ مشین کو میں آئل جاتا ہے اور اس میں سے بیج الگ نکل جاتا ہے اور اس کو صاف کر کے آگے پیور فارم میں ڈالتا ہے. تو میں تب بھی سوچا کرتی تھی کبھی کہ یہ تو صرف آئل کو ہم ریفائن کرتے ہیں, ہم آئل تو نہیں بناتے. تب اتنی عقل ہی نہیں تھی کہ آئل تو بنتا ہے, قدرتی طور پہ بنتا ہے. صرف ایک ریفائنری اتنی بڑی جگہ پہ, آج بھی اگر آپ کراچی جائے ملیر کے علاقے میں دیکھیں دور سے آپ کو چمنیاں دکھیں گی ریفائنری کے نام کی, پھٹی تھی ایک دفعہ, بہت دھماکے ہوئے تھے, کتنا پھٹی تھی چیزیں, خوف آتا ہے وہاں سے گزرتے ہوئے. صرف وہ آئل کو ریفائن کرتے ہیں, یہ جو آپ کا جلنے والا تیل ہوتا ہے, اور بنانا پڑتا, پروسیس کرنا پڑتا, پھر اس کے اندر چیزیں ڈالنی پڑتی تو اس دنیا کا حال کیا ہوتا. اب ان ساری چیزوں کے بعد سوچئے کیا میں اللہ کے بغیر ایک لمحہ بھی جی سکتی ہوں؟ اللہ کی ضرورت ہے مجھے؟ کیا میں اللہ کی ان نعمتوں کو سے بے نیاز رہ سکتی ہوں؟ تو پھر شکر کرنا ہے. اللہ کہتا ہے غفور و رحیم, اور شکر نہیں کرتے کم از کم نافرمانیاں تو نہ کرو, نعمت دینے والے کی باغی تو نہ بنو. آج ہمارے پاس ہر چیز کے لیے وقت بھی ہے, مال بھی ہے, شوق بھی ہے, جذبے بھی ہیں, سکلز بھی ہیں, نہیں ہے تو اللہ کے دین کے لیے نہیں ہے. ہر چیز کا موٹیویشن ہے, کوئی موٹیویٹ نہیں کرتا, ہم خود اچھلنے کودنے کو تیار نہیں. موٹیویشن تو دین کا موٹیویشن نہیں رہا. اس کو جو کرتے ہیں لوگ وہ بھی ایک سمجھ لیں کہ ثواب لے لیں یا بہت بڑی ایک فرض چیز سمجھ کے کرتے ہیں کہ اب کرنا تو ہے. ادروائز آپ دیکھیے کہ ہمارے دل میں وہ چیز نہیں آتی, اسی کا نام شرک ہے. آج کے دور کا شرک ہی یہ ہے. اب آپ سوچتے ہیں کہ اچھا جی کیا واقعی میرے اندر یہ علامتیں آ گئی ہیں؟ جو بھی ہم نے پڑھا, دیکھیے آج کے سبق میں اللہ تعالیٰ نے یہ بات جو کہی نا کہ تم ان علامتوں سے رب کو پہچانو. کیا آپ کو اللہ تعالیٰ سے کوئی 1% قربت محسوس ہوئی آج کا اتنا سبق پڑھنے سے؟ الحمدللہ. حالانکہ پورے سبق میں کہیں نماز کا ذکر نہیں آیا, روزے کا نہیں, حج کا نہیں آیا, تو کیا پتہ چلا کہ غور و فکر کرنا انسان کو اللہ کے قریب کر دیتا ہے. اور یہ غور و فکر اگر ماں نے کر لیا تو یہ کیسے ہو سکتا ہے کہ بچے کو نہ سکھائے؟ ہمارے بچے کتنا سیکھتے ہیں. آپ سچ بتائیں کہ آپ کے بچے, یعنی آپ بچے میں ان کو ہی کہتی ہوں جن کے ہیں, اس لیے جن کے نہیں وہ مائنڈ نہ کیا کریں, اور جن کے ابھی نہیں ہیں وہ اپنے اوپر لے لیں گے, ہم خود ابھی بچے ہیں, ہم سب بھی تو اپنے ماں باپ کے بچے ہیں. کتنا ہم اپنے بچوں کا وقت لگاتے ہیں ان چیزوں پہ کہ بیٹا یہ دیکھو اور وہ دیکھو. یہ جو ہمارے گھروں میں ہر وقت کے جھگڑے اور مسئلے اور چھینا جھپٹی ہیں نا, یہ سب ختم ہو جائیں اگر آپ اپنے بچوں کو نیچر کے قریب کر دیں. اور ان کو تب کریں گے جب آپ خود قریب ہوں گے. گن نہیں سکتے, سر کے بال گن سکتے اپنے, ستارے آسمان کے گن سکتے ہیں؟ جو بچہ ستائے اسے کو بیٹھے درخت کے پتے گنو, بٹھا دو اس کو گنو, چلو چاولوں کے دانے گنا، چلو یہ آٹے کے ذرے گنا، جیرم ہم باہر بھی جاتے ہیں تو یہ بےہودہ چیزیں ہی دیکھتے ہیں. جزاک اللہ خیر. وہاں جا کے ایک تو یہ دل چاہتا ہے کہ یہ کیا کہوں میں اس کو، یعنی یہ جو فون کلچر ہے اس نے تو زندگی کا حسن ختم کیا ہوا. سڑک کراس کرتے ہوئے گاڑی کے نیچے آ جائیں گے لیکن ہماری نظریں فون سے نہیں ہٹیں گی. ہر جگہ ٹک ٹیک چٹ چیٹ ہو رہی ہے. نیچر سے کٹ گئے ہے دل کے لیے موت. مشینوں کی حکومت احساس مروت کو کچل دیتے ہیں آلات. ماں نے بھی بچے کو بزی کیا، بولے تو اس سے کھیل تو میں اپنے سے کھیلوں. جی آپ پھر سنا ہم نے بہت زیادتی کی اپنے بچوں کے ساتھ، شاید ہمارے ساتھ بھی ہوئی تھی، اس لیے ہم نے زندگی کا لطف نہیں پایا. لطف نہیں پایا، امیجن کریں، ہمیں جینا آیا ہی نہیں آج تک اور ہم دنیا سے جانے والے ہو گئے. میں تو جتنا بھی باہر گھومتی ہوں میں سوچتی ہوں یہ کلاس روم، یہ ہماری روٹین لائف، یہ بہت سیکیور ہے. ہمیں ایسے لگتا ہے ساری دنیا ہی بہت مزے میں ہے، لیکن جو ہی آپ ذرا سا باہر نکلتے ہیں، اللہ کی بنا جو لوگ اس وقت بےچارے بیکار کی کاٹ رہے ہیں، خوش تو کوئی نہیں ہے. زندگی میں سب کچھ پانے کے باوجود ابھی ان کے پاس نعمتوں پہ غور و فکر تک نہیں ہے. چند چیزیں اپنے اندر نوٹ کریں، اگر ہیں تو الحمدللہ، کیونکہ جو جنت کے راستوں پہ چلتے ہیں نا اس کی کچھ علامتیں ہوتی ہیں. سب سے پہلی نیکیوں میں، دل میں نیکیوں کی رغبت. اب آپ نے خود چیک لسٹ بنانی ہے، کیا میرے دل میں نیکیوں کی رغبت ہے؟ رغبت کیا ہوتا ہے؟ جو خوشی سے کریں، کوئی مجبوری نہیں کہ کسی کے مارے باندھے کرنا. خود سے پوچھیں ذرا، ان چھٹیوں میں کتنی دفعہ میں نے قرآن کھولا؟ اپنے کتنے میک اپ ٹیسٹ دینے کی تیاری کی؟ کتنی چھٹی ہوئی اسائنمنٹس کی؟ دیکھیے 8 دن کلاس نہیں ہوئی، ٹھیک ہے، منڈے کو ہمارا، سنڈے کو دارے قرآن ہوا تھا آخری کلاس، رائٹ، آج منڈے کو ملے، منڈے سے منڈے 8 دن، آج 9ویں دن اس قرآن کو میں نے ہاتھ لگایا، یا ان 9 دنوں میں میرا دل بار بار اٹکتا رہا. یہ باپ اپنی علامتیں خود پہچانے، جس نے ان 9 دنوں میں، عید ہے یا شب رات ہے، نو پرابلم، 24 گھنٹے کچھ بھی نہیں ہوتا، اگر آپ نے ان 8 دنوں میں ایک بار بھی روز قرآن نہیں اٹھایا تو خطرے کی بات ہے. ہر ایک خود سے پوچھے، اور جس نے 8 دنوں میں ایک ہی بار نہیں اٹھایا تو وہ تو پھر ہلاک ہونے والا ہے، وہ تو پھر اپنی فکر کرے. کتنی دفعہ غور آئے دل میں نیکیوں کی رغبت. رمضان تو بندے کو پگھلا کے چڑھ دیتا ہے. پھر دوسری ایک علامت ہوتی ہے جنت میں جانے والوں کی، اور وہ کہہ کہ ان کے دل نرم ہوتے ہیں، سافٹ ہارٹیڈ ہوتے ہیں، کٹھور نہیں ہوتے. پھر تیسری علامت ہوتی ہے کہ کسی کی برائی دل میں ٹھہرتی نہیں ہے. آتی تو ہے، یہ تو ہوگا، انسان ستائیں گے، دکھ دیں گے ہمیں، سارے اچھے نہیں ہو سکتے، اس لیے دل میں آئے گا خیال، ٹھہرے گا نہیں انشاءاللہ. دوسرے لمحے نکال دیں. چوتھی علامت ہوتی ہے زبان کی حفاظت. دل میں دکھ تڑپ رہا ہونا پھر بھی بولتے ہیں تو سوچ کے بولتے ہیں کہ کہیں میرا بولنا زیادتی نہ ہو جائے. پھر اس کے بعد اللہ اور اس کے رسول سے شدید محبت کی علامت. پھر صلہ رحمی، رشتہ داروں سے ان کو بڑی محبت ہوتی ہے. اور پھر اگلی بات، صحابہ کی زندگیاں ان علامتوں سے بھری ہوتی ہیں کہ کب قربانیاں دینا آسان ہو جاتا ہے. یہ سب کچھ اگر آپ کو اپنے اندر ملتا ہے تو مبارک کے لائق ہے، اور نہیں ہے تو کوئی بات نہیں، فکر کرتے ہیں انشاءاللہ اللہ تعالیٰ آسانیاں کرے گا، اور جب حالات صحیح ہوں گے تو پھر کچھ نہ کچھ ہم بھی کر لیں گے. اللہ تعالیٰ کہتا ہے تم جو کرتے ہو کرو، لیکن میں تمہیں اپنی قدرت بتا دوں. آخری آیتیں ہیں آیت 19 سے 21، واللہ یعلم ما تسرون وما تعلنون، اور اللہ خوب جانتا ہے جو کچھ تم چھپاتے ہو اور جو تم ظاہر کرتے ہو. 3 سیکنڈ تک سوچیں اس آیت کو پڑھ کے کیا لگا؟ کیا کچھ ایسی چیزیں چھپاتی ہوں کہ جس کے بارے میں خوف آ گیا سن کے؟ اور کیا کچھ ایسی چیزیں ہیں جو چھپا کے نیکیاں کرتی ہیں اور خوشی ہو گئی کہ چلو اللہ کو اس کا بھی پتا ہے؟ تو وہ رب تو اندر باہر کو جانتا ہے. ٹرانسپیرنسی. والذین یدعون من دون اللہ لا یخلقون شیئا وهم یخلقون. اب تھوڑے مارے جا رہے ہیں ان کے شعور پہ کہ اتنی قدرتوں والے رب کو چھوڑ کر اور جن کو یہ پکارتے ہیں اللہ کے سوا وہ کچھ پیدا نہیں کرتے, بلکہ وہ ہم یخلقون, وہ تو خود پیدا کیے جاتے ہیں. ہے نا سمجھ کی بات؟ پہلے خود خدا کو بناؤ پھر اسے مانگو. اموات غیر احیاء, مردے ہیں زندہ نہیں. وما یشعرون, اور ان کو تو اس بات کا بھی شعور نہیں. کیان یبعثون, کہ وہ کب اٹھائے جائیں گے. یعنی جن اولیاء اللہ کے نام پر انہوں نے بت بنائے ہوئے ہیں وہ تو اب اس دنیا میں بھی نہیں, وہ تو فوت ہو چکے. ان کو تو کچھ معلوم ہی نہیں کہ قیامت کب آئے گی, کب اٹھائے جائیں گے, تو کیا ان کو پکارتے ہیں؟ دیکھیں یہ ایک اصول سمجھ لیجئے, بڑی اہم بات ہے. ہم کسی کو مدد کے لیے پکارتے ہیں, 3 شرطیں ہوتی ہیں کسی سے مدد لینے کی. مثال ہے کہ میں یہاں بیٹھی ہوں, میں آپ سے کہتی ہوں مجھے پانی دے, یہ ایک مدد ہے نا. تو 3 شرطیں. نمبر 1, کہ جس سے میں پانی مانگوں وہ زندہ ہو. دوسری بات, موجود ہو. جو یہاں ہے ہی نہیں میں ان سے پانی مانگ سکتی ہوں, ٹھیک ہے. اور تیسری چیز ہے کہ وہ عالم شہادہ میں ہو. کیسے؟ اب ان تینوں کو سمجھ لیجئے. مثلا آپ دیکھیے کہ کوئی شخص فوت ہو چکا ہے اور آپ اس کی قبر پہ جا کے کہیں مجھے پانی کا گلاس دے دو, مجھے پانی کا گلاس دے دو, دے سکتے وہ بہت ہو چکے. ہاں جب وہ زندہ تھا تو ہو سکتا ہے وہ خود ہی آپ کے پاس پانی رکھ دیتا تھا. پھر دوسری بات ہے, زندہ تو ہے لیکن اب ادھر موجود نہیں ہے. امریکہ میں آپ کی ماں بیٹھی ہیں اور آپ ان کو کہتے ہیں کہ امی مجھے کھانا دے دیں, تو وہ دے سکتی ہیں. وہ کوئی TCS پہ بھیجیں, کچھ کریں, لیکن وہ یہاں سے پانی کھانا نہیں نکال کے دے سکتی. تیسری ایک صورت اور بھی ہے, زندہ بھی ہو, موجود بھی ہو, پھر عالم شہادہ میں ہو. مثلا دیکھیں کہ ہمارا ایمان ہے کہ ہمارے لیفٹ اور رائٹ پہ کرامن کاتبین ہے نا, تو کہ میں کہہ سکتی ہوں اپنے کرامن کاتبین سے ذرا کینٹین سے پانی لا دو؟ نہیں کہہ سکتی. کیوں؟ کہ میں ان کو نہیں دیکھ سکتی. عالم الغیب میں, جو کائنات میں غیب میں چھپی ہوئی کائنات, تو صرف ایک ہستی ہے جس سے آپ مدد مانگ سکتے ہیں, اور وہ اللہ لا الہ الا اللہ الحی ہے, القیوم ہے, اور وہ موجود بھی ہے. اس کو آپ کہہ سکتے ہیں, وہ آپ کو دے گا. تو جس سے مانگیں گے وہ آپ کا معبود بن جائے گا. اگلی آیتوں میں قدرت کی, کائنات, اللہ تعالیٰ کی اور نشانیوں کا بھی ذکر ہے, لیکن سارے سبق کا خلاصہ یہ ہے کہ اتنی قدرتوں والے رنگ کو چھوڑ کر دوسروں کے پاس جاتے ہو. کتنے ہی لوگ ہیں نہ سمجھ. دیکھیے ایک دکان ہے, وہاں سے ملتا ہی کچھ نہیں, پرانی چیزیں, خراب چیزیں, ہے ہی کچھ نہیں. تو وہاں کھڑے ہوئے دروازہ کھٹکھٹا رہے ہیں, سٹور کب کھلے گا, مجھے چیزیں خریدنی ہیں. اور ایک سٹور ہے جہاں A to Z ہر چیز ملتی ہے, اس کو چھوڑتے ہو. تو سمجھدار کون ہے؟ جو ساری قدرتوں والے رب کے پاس جائے اور اس سے مانگے. پھر انشاءاللہ آپ دیکھیں گے کہ ایسی چیزوں کو ملے گا. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں عمل کی توفیق عطا فرمائے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. کوئی سوال اگر ہے تو بات کر لیجیے. آپ لوگ آ جائیے, آپ لوگ سنا جی. ایک جملے میں اگر کوئی آپ سے کہے کہ اپنی فیلنگز بتائیں تو کیا بتائیں گے؟ جی آپ پیچھے سے سمرا. صرف لفظوں کا فرق ہے جی, یعنی شکر کے کاف کو پیچھے لے جائیں تو شرک بن جاتا ہے. لکھ کے دیکھ لیں, شکر اور شرک ایک ہی لفظ ہے جی. آپ ہما وما قدر اللہ حق کا قدری, لوگوں نے اللہ کی قدر کا وہ حق ہی نہیں پہچانا, ٹھیک ہے. اور جی آپ ادھر سے حاضر. بارش بننا انشاءاللہ جی. پیچھے سے کوئی ایک بس بتا دے. اور جی آپ کچھ کہنا چاہیں گے؟ آپ کا نام مجھے نہیں پتا جی. ہمارا سسٹر آپ کچھ.
میں نے اس رمضان عید کے دوسرے دن سے میں نے تفسیر کے ساتھ قرآن شریف پڑھنا شروع کیا.
آمین. پڑھیں بھی اور ساتھ سنیں بھی، قرآن کا مزاج سننے کا ہے، ٹھیک ہے؟ تو اللہ تعالیٰ سے دعا ہے کہ بہترین عمل والا بنا دے. تو انشاءاللہ پہ یہاں پہ رکیں گے، آن لائن والوں سے ہم چھٹی لیتے ہیں رائٹ، یہ آپ کے لیے. تو یہاں والے ساتھیوں کے ساتھ سسٹر سنا بات کریں گی. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. آن لائن ایڈمن مائک کو ہولڈ کریں.
اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. جزاکم اللہ خیر کثیر واحسن الجزا استاد جی. الحمدللہ آپ لوگ سب یہاں پر لکھیں آپ نے آج کے لیسن سے کیا چیز سیکھی، تاکہ پھر ہم انشاءاللہ اس کو وائنڈ اپ کریں اور ایک بیسک سوچ لے کر جائیں کہ آج ہم نے اپنے لیے کیا چیز رکھنی ہے، اپنے عمل میں کس چیز کو چیک کرنا ہے، کس چیز کو انہانس کرنا ہے. غور و فکر ٹیکس اس کلوز ٹو اللہ سبحانہ، یعنی کہ بالکل یہ ریمائنڈر ہم سب کے لیے نا بالکل. اور جتنی بھی کائنات میں ساری چیزیں ہیں اس سب کی ہم نے کیا کوالٹی پڑھی ہے کہ جو بھی کائنات میں چیزیں کام کر رہی ہیں، جو ہمیں نقصان ہمیں فائدہ پہنچا رہی ہیں، اللہ تعالیٰ کے حکم سے چل رہی ہیں، ان کے اندر کیا کیا کوالٹیز ہم دیکھتے ہیں. ریفلیکشن اینڈ کانسٹنٹلی ریلیشن شپ ود دی نیچر، بالکل صحیح. اور سبمیشن دیکھتے ہیں ہم ان کے اندر، اطاعت، فلیکسیبلٹی بھی بہت ہے بالکل. اور سبحان اللہ سیز اور قربت محسوس ہو رہی ہے کائنات پر غور کرنے سے، بالکل صحیح. اور فلیکسیبلٹی، سافٹنیس ان واٹر، بالکل ہم نے اس پانی کی طرح بن جانا ہے کہ لوگ ہمیں کچھ بھی کہیں لیکن ہم اس کے ساتھ میں بائیس نہ ہوں، اس کی وجہ سے اپنے راستے سے نہیں ہٹیں. کائنات میں بیلنس ہے اور نرمی بھی ہے اور مستخر بھی کر دیا اللہ تعالیٰ نے اس کو. اور ہم یہ بھی دیکھتے ہیں نا کہ جو بھی چیز ہے وہ کام کر رہی ہے لیکن وہ خوبصورت بھی بہت ہے نا، اللہ کی اطاعت کر رہی ہے، بالکل صحیح. تو ہم سب بھی اپنا چیک کریں گے کہ ہم کوئی بھی نیکی کرتے ہیں، ہم اپنی زندگی میں کوئی بھی کام کرتے ہیں تو اس میں کتنا احسان کا درجہ ہوتا ہے، کتنی خوبصورتی ہوتی ہے. اللہ تعالیٰ ہم سب کے لیے آسانی کریں، سمجھنا اتانا کرنا بالکل آسان کر دیں. ہم نے بھی اللہ کے ہر حکم کو سن کر یہی کرنا ہے کہ فوراً لبیک، ایک رب کو مانتے ہیں، دیٹ میکس دیم اسٹرانگ، بالکل صحیح بات ہے. دا بیوٹی آف ماؤنٹینز بھی سبحان اللہ، بالکل. بہت کچھ غور و فکر کرنے کے لیے ہے. انشاءاللہ آپ لوگ اپنے آن پر بھی اس کے بارے میں سوچیں، بچوں کے ساتھ شیئر کریں، یا پھر انٹرنیٹ پہ بہت ساری ویڈیوز اور مختلف ڈاکیومنٹریز ہوتی ہیں وہ دیکھیں، اس سے بھی بہت ہمیں سمجھنے اور سیکھنے کو ملتا ہے. ٹھیک ہے، چلیں جزاکم اللہ خیرن کسی. ہم بھی یہاں اپنی کلاس کو وائنڈ اپ کرتے ہیں. انشاءاللہ آپ سب لوگوں سے پھر کل دوبارہ ملاقات ہوگی. اللہ تعالیٰ آپ سب کو اپنی عافیت میں رکھے اور ہم سب پر اپنا رحم کریں. آمین یا رب العالمین. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم. آمین یا رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.